लुकाले लेखेको सुसमाचार अध्याय एक। धेरैले हाम्रा बीचमा घटेका र पूरा भएका यी घटनाहरूको विवरण लेख्ने प्रयास गरेका छन्। तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्पिदिए जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन्। सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्न असल लाग्यो। त्यसैले तपाईँलाई सिकाइएको सत्यताबारे यी कुराहरू तपाईँलाई थाहा होस्। यहुदाका राजा हेरोदको समयमा त्यहाँ जकरिया नाउँ गरेका एकजना पुजारी थिए जो अबियाको कुलका थिए। उनकी पत्नी हारून कुलकी छोरी थिइन् जसको नाउँ एलिसिबा थियो। परमेश्वरको दृष्टिमा तिनीहरू दुवै धर्मी थिए। तिनीहरूले परमेश्वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे। तर तिनीहरूको कुनै सन्तान थिएन किनकि एलिसिबा बाँझी थिइन् र तिनीहरू दुवैजना वृद्ध भइसकेका थिए। एक दिन आफ्नो कुलको पालो अनुसार जकरिया पुजारी सेवा गर्न परमेश्वरको उपस्थितिमा थिए। त्यहाँको परम्परा अनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालो अनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे। त्यसैले उनको नाउँ पर्यो। जब तिनी धूप बाल्दै थिए बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो। ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनी कहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। जब जकरियाले स्वर्गदूतलाई देखे तब उनी साह्रै डराए र आत्तिए। तर स्वर्गदूतले उनलाई भने, जकरिया नडराओ किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ। तिम्री पत्नी एलिसिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ युहन्ना राख्नेछौ। तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनन्दित हुनेछन्। परमप्रभुको दृष्टिमा उनी महान हुनेछन् र उनले दाखमध्ये पिउने छैनन्। उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् अनि उनले इसरायलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। उनी एलियाको आत्माको शक्तिमा परमप्रभुको अघिअघि जानेछन्। उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन्। उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन्। जकरियाले स्वर्गदूतलाई भने, यो कुरा पूरा हुनेछ भनी मैले कसरी थाहा पाउने किनकि म बुढो भइसके र मेरी पत्नी पनि बुढी भइसकिन्। तब स्वर्गदूतले जवाब दिए र उनलाई भने, म गब्रियल हुँ जो परमेश्वरको उपस्थितिमा उभिन्छु। तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो। हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्ने छैनौ किनकि तिमीले मेरो वचनमा विश्वास गरेनौ जुन ठिक समयमा पूरा हुनेछ। अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए। तर जब तिनी बाहिर आए तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे। उनले तिनीहरूलाई इशारा मात्र गरे तर बोल्न सकेनन्। जब तिनको सेवाको समय समाप्त भयो तब तिनी आफ्नो घरमा फर्किए। ती दिनहरूपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन्। 5 महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन्, परमप्रभु परमेश्वरले मेरो लागि यो गर्नुभएको छ। उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बीचबाट मेरो निन्दा हटाउनुभयो। एलिसिबा गर्भवती भएको 6 महिनामा परमेश्वरले गालिलको सहर नासरतमा गब्रियल स्वर्गदूतलाई पठाउनुभयो। परमेश्वरले तिनलाई एउटा कन्या कहाँ पठाउनुभयो जसको योसेफ भन्ने मानिससँग मगनी भएको थियो। तिनी दाउदका वंशका थिए र कन्याको नाउँ मरियम थियो। उनी तिनी कहाँ आए र भने, तिमीलाई अभिवादन, तिमीले परमेश्वरबाट धेरै निगाह पाएकी छौ। तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन्। तब स्वर्गदूतले उनलाई भने, मरियम तिमी नडराओ किनकि तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छेउ। हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र उहाँ सर्वोच्च परमेश्वरको पुत्र भनेर चिनिनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाउदको सिंहासन दिनुहुनेछ। उहाँ महान हुनुहुनेछ र उहाँ सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। तब मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ जबकि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन। अनि स्वर्गदूतले जवाब दिए र उनलाई भने, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चका परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। त्यसैले जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्वरका पुत्र भनेर बोलाइनेछ। अनि हेर, तिम्री नातेदार एलिसिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन्। उनलाई बाँझी भनिए तापनि उनी अहिले 6 महिनाको गर्भवती अवस्थामा छिन्। परमेश्वरको लागि कुनै पनि कुरा असम्भव हुने छैन। मरियमले भनिन्, हेर, म परमप्रभुकी दासी एक स्त्री हुँ, तपाईँको सन्देश अनुसार नै मेरो निम्ति होस्। त्यसपछि स्वर्गदूत उनीबाट विदा भए। त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहुदाको पहाडी देशको एउटा सहरमा गइन्, जहाँ उनी जकरियाको घरमा गइन् र एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिइन्। तिनले ठूलो आवाजले उनलाई यसो भनिन्, स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्भको फल धन्यको होस्। तब यो कसरी हुन सक्छ कि मेरा प्रभुकी आमा म कहाँ आउनुभयो? तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो, अनि जसले विश्वास गरेकी छिन् धन्यकी हुन्, किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पूरा हुनेछन्। मरियमले भनिन्, मेरो प्राण परमप्रभुमा आनन्दित छ र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ, किनकि उहाँले आफ्नी दासी स्त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ। अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन्, किनकि सर्वशक्तिमानले मेरो लागि महान कार्य गर्नुभएको छ र उहाँको नाउँ पवित्र छ। जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि अर्को पुस्तासम्म उहाँको दया रहिरहन्छ। उहाँका बाहुलीले शक्तिशाली कामहरू गरेका छन्। आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नु भएको छ अनि तल्लो अवस्थाकाहरूलाई उठाउनु भएको छ। उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ। त्यसकारण आफ्नो दयालाई सम्झना गरेर उहाँले आफ्नो दास इसरायललाई सहायता दिनुभएको छ, जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भने जस्तै अब्राहम र उनका वंशसँग सदा सर्वदा गर्नुहुनेछ। मरियम झण्डै 3 महिना एलिसिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन्। अब एलिसिबाको बालक जन्माउने बेला आयो र तिनले एउटा छोरा जन्माइन्। जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए। अब बालक जन्मेको 8 दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे। तर उनकी आमाले जवाफ दिएर भनिन्, होइन, उनलाई युहन्ना भनेर बोलाइनेछ। तिनीहरूले तिनलाई भने, तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन। तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्न चाहेका छन् भनेर तिनलाई सोधे। उनले लेख्नका लागि पाटी मागे र त्यसमा तिनको नाउँ युहन्ना हो भनेर लेखे। त्यो देखेर तिनीहरू सबै अचम्मित भए। तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो अनि तिनले बोल्न सुरु गरे र परमेश्वरको प्रशंसा गरे। तिनीहरूका वरिपरि बस्नेहरूको बीचमा भय उत्पन्न भयो र त्यहाँ भएका कुराहरू यहुदाको पहाडी मुलुकभरि नै फैलियो। त्यसपछि यी कुरा सुन्ने सबैले आफ्नो हृदयमा राख्दै भने, त्यसो भए अब यो बालक कस्तो हुनेछ, किनकि परमप्रभुको हात त्यस बालकसँग थियो। उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमबाणी गरे, इसरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ। उहाँले हाम्रा निम्ति मुक्तिको सिंहलाई उहाँका दास दाउदको घरानाबाट शक्तिशाली रूपमा खडा गर्नुभएको छ। प्राचीन कालमा उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नु भए झै भयो, उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ। यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ। त्यो करार चाहिँ उहाँले हाम्रा पुर्खा अब्राहमसँग गर्नुभएको शपथ हो। उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो। हो बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अघि अघि जानेछौ। तिनीहरूका पाप क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्तिको ज्ञान दिनुभएको छ। हाम्रा परमेश्वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ। यही कृपाद्वारा उहाँ हामी कहाँ बिहानको सूर्य झैँ आउनुहुनेछ। मृत्युको अन्धकारको छायामा बस्ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ। उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्याउनुहुन्छ। त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए र उनी इसरायलमा देखा नपरेसम्म उजाड स्थानमा नै बसे। लुका अध्याय 2। ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्ने सबैजनाको जनगणना गर्नु भनी कैसर अगस्टसले उर्दी जारी गरे। कुरिनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो। त्यसैले सबैजना आआफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहममा गए, जुन ठाउँ दाउदको सहरको नामले चिनिन्थ्यो, किनभने उनी दाउदको वंशका थिए। उनी मरियमसँगै दर्ता गर्न त्यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए। तिनीहरू त्यही छँदा मरियमको बालक जन्माउने समय आयो। उनले आफ्नो पहिलो छोरा जन्माइन् र कपडाले भेरिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन्, किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन। त्यस इलाकाको चौरमा राति आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए। एक्कासी तिनीहरू कहाँ परमप्रभुका एउटा दूत देखा परे र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो र तिनीहरू साह्रै भयभीत भए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु जसले सबै मानिसहरूलाई ठूलो आनन्द दिनेछ। आज तिमीहरूका निम्ति दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ, उहाँ ख्रिष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्ह चाहिँ यो दिइएको छ कि तिमीहरूले बालकलाई कपडाले बेरेर जनावरहरूलाई खुवाउने डुडमा सुताइरहेको भेट्टाउनेछौ। एक्कासी ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठूलो दल देखा पर्यो र तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के तब गोठालाहरूले एकअर्कालाई भने, परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहममा जाउँ र हेरौं। तब तिनीहरू हतार हतार गर्दै त्यहाँ गए अनि योसेफ र मरियमलाई भेटे। तिनीहरूले बालकलाई दाना खुवाउने डुडमा सुताइरहेको देखे। तिनीहरूले यसलाई देखेपछि बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए। गोठालाहरूद्वारा भनिएका कुरा सुन्नेहरू जति सबैजना आश्चर्यचकित भए। तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन्। तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के। जब आठौं दिन भयो तब बालकको खतना गर्ने समय भयो। तिनीहरूले उहाँको नाउँ येशु राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अघि दिइएको थियो। मूसाको व्यवस्था अनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरुसलेममा ल्याए। परमप्रभुको व्यवस्थामा लेखिए झैं पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो। तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए। हेर, यरुसलेममा एकजना सिमियोन नाउँ गरेका व्यक्ति थिए। उनी धर्मी र ईश्वर भक्त मानिस थिए। उनले इसरायलका सान्त्वना दाताको प्रतीक्षा गरिरहेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रिष्टलाई नदेखेसम्म उनको मृत्यु हुने छैन। एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाईमा आए। व्यवस्थाले जे माग गरेको थियो त्यो पूरा गर्न आमा बुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो। त्यसपछि सिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने, तपाईँको वचन अनुसार अब हे परमप्रभु, आफ्ना दासलाई शान्तिसँग विदा दिनुहोस्, किनभने मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्, जुन तपाईँले सबै मानिसहरूको दृष्टिमा तयार गर्नुभएको छ। तपाईँका जन इसरायलीहरूका महिमा र अन्य जातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ। बालकका बुबा आमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए। त्यसपछि सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, होसियारीसँग सुन, यो बालक इसरायलमा धेरैको उत्थान र पतनको निम्ति र धेरैको विरुद्धमा बोलिने चिन्हको निम्ति नियुक्त गरिएको छ। साथै तरवारले तिम्रो आफ्नै प्राण छिड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होउन्। एकजना हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आसेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा 7 वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। त्यसपछि उनी 84 वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्वरको आराधना गर्दै रहिन्। त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्वरलाई धन्यवाद चढाउन थालिन्। यरुसलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्। परमप्रभुको व्यवस्थाले बताए बमोजिम जब तिनीहरूले सबै काम सिद्ध्याए, उनीहरू आफ्नै सहर गालिलको नासरतमा फर्के। बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो र परमप्रभुको अनुग्रह उहाँमाथि थियो। उहाँका आमा बुबा निस्तार चाड मनाउनका निम्ति हरेक वर्ष यरुसलेममा जान्थे। जब उहाँ 12 वर्षको हुनुहुन्थ्यो तिनीहरू सधैँ झैं चाड मनाउनका निम्ति फेरि गए। चाडका पूरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले। तर बालक येशु यरुसलेममा नै रहनुभयो, जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन। तर तिनीहरूले बालक येशु यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्ध्याए। त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्न थाले। जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरुसलेममा फर्केर उहाँलाई खोज्न थाले। 3 दिनपछि उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए। जतिले उहाँका कुरा सुन्थे उहाँको समशक्ति र जवाफमा आश्चर्यचकित हुन्थे। जब उनीहरूले उहाँलाई देखे तब अचम्मित भए। उहाँकी आमा मरियमले उहाँलाई भनिन्, छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्यौ? सुन, तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ। उहाँले उनीहरूलाई भन्नुभयो, तपाईँहरूले मलाई किन खोजिरहनु भएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईँहरूलाई थाहा छैन? तर उहाँले उनीहरूलाई के भन्नुभएको थियो भनी उनीहरूले बुझ्न सकेनन्। त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भइरहनुभयो। उहाँकी आमाले यी सबै कुरा मनमै राखिन्, तर यसो बुद्धिमा, कदमा र परमेश्वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो। लुका अध्याय 3। कैसर तिबेरियसको 15 वर्षमा जतिबेला पन्तियस पिलातस यहुदियाका शासक थिए, हेरोद गालिलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, लुसानियास अभिलेनेका शासक थिए, हन्नास र कयाफा प्रधान पूजाहारी भएको समयमा जकरियाका छोरा युहन्ना कहाँ उजाड स्थानमा परमेश्वरको वचन आयो। उनले पाप क्षमाका निम्ति बप्तिस्माको प्रचार गर्दै यर्दन नदी वरिपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे। जसरी यसैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, उजाड स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाओ, हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन्, सबै मानिसहरूले परमेश्वरको उद्धारलाई देख्नेछन्। यसकारण युहन्नाले उनी कहाँ बप्तिस्मा लिन आइरहेको ठूलो भीडलाई भने, हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्वरको आउँदै गरेको क्रोधबाट भाग्नलाई चेतावनी दियो? पश्चाताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहम हुन् भन्न छोड, किनभने परमेश्वरले यी चट्टानहरूबाट पनि अब्राहमको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। रुखहरूको जरामा बञ्चरो परिसकेको छ, त्यसैले असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ। तब भीडबाट मानिसहरूले यसो भन्दै सोधे, त्यसो भए हामीले के गर्ने त? उनले तिनीहरूलाई जवाब दिए, दुई जोर दौरा हुनेले नहुनेलाई दियोस्, त्यसै गरी जससँग खानेकुरा छ त्यसले नहुनेलाई दियोस्। त्यसपछि केही कर उठाउनेहरू पनि उनी कहाँ बप्तिस्मा लिन आए र भने, गुरु, हामीले के गर्ने नि? उनले तिनीहरूलाई जवाब दिए, तिमीहरूले उठाउनु पर्ने भन्दा बढी पैसा नउठाउनु। केही सिपाहीहरू पनि आएर सोधे, हाम्रो बारेमा नि, हामीले के गर्ने? उनले तिनीहरूलाई भने, तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नल्याओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्ट हो। तब मानिसहरूले ख्रिष्ट आउनुहुन्छ भनेर उत्सुकता साथ प्रतीक्षा गरिरहेका थिए, कतै युहन्ना नै पो ख्रिष्ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो। युहन्नाले तिनीहरू सबैलाई जवाब दिए, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्तिशाली व्यक्ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ, उहाँको खला सफा गर्न र अन्नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्ने नाङ्लो छ, तर उहाँले भूसलाई चाहिँ कहिल्यै नडिभ्ने आगोमा जलाउनुहुनेछ। उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो। युहन्नाले हेरोदलाई उनका भाइकी पत्नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए, तर हेरोदले अझ बढी दुष्ट काम गरे, किनभने उनले युहन्नालाई जेलमा हालेका थिए। युहन्नाले मानिसहरूलाई बप्तिस्मा दिँदै गर्दा येशूलाई पनि बप्तिस्मा दिइयो। जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो तब स्वर्ग खुल्यो, पवित्र आत्मा उहाँमाथि ढुकुर जस्तै ओर्लनुभयो। त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, तिमी मेरा प्रिय पुत्र हो, म तिमीसँग प्रसन्न छु। येशूले आफै सिकाउन सुरु गर्नुहुँदा उहाँ 30 वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए, मत्तातका छोरा एली, लेबीका छोरा मत्तात, मल्कीका छोरा लेबी, यान्नाका छोरा मल्की, योसेफका छोरा यान्ना, मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहुमका छोरा आमोस, इसलीका छोरा नहुम र इसली नग्गैका छोरा थिए, मातका छोरा नग्गै, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए, योआनानका छोरा योदा, रेसाका छोरा योआनान, येरुबाबेलका छोरा रेसा, साल्तियलका छोरा येरुबाबेल, नेरीका छोरा साल्तियल, मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एरका छोरा एलमादम थिए, यहोसुका छोरा एर, एलिएजरका छोरा यहोसु, योरिमका छोरा एलिएजर, मत्तातका छोरा येरिम, लेबीका छोरा मत्तात थिए, सिमियोनका छोरा लेबी, यहुदाका छोरा सिमियोन, योसेफका छोरा यहुदा, योनानका छोरा योसेफ, एल्याकिमका छोरा योनान, मलेयाका छोरा एल्याकिम, मिन्नाका छोरा मलेया, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाउदका छोरा नातान, यिसैका छोरा दाउद, ओबेदका छोरा यिसै, बोजका छोरा ओबेद, सलमोनका छोरा बोज, नहसोनका छोरा सलमोन, अम्मिनादाबका छोरा नहसोन, आरामका छोरा अम्मिनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहुदाका छोरा फारेस, याकुबका छोरा यहुदा, इसाहकका छोरा याकुब, अब्राहमका छोरा इसाहक, तेरहका छोरा अब्राहम, नाहोरका छोरा तेरह, सरुगका छोरा नाहोर, रऊका छोरा सरुग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, सेलहका छोरा एबेर, केनानका छोरा सेलह, अर्पछेदका छोरा केनान, सेमका छोरा अर्पछेद, नोआका छोरा सेम, लेमेकका छोरा नोआ, मतुसेलहका छोरा लेमेक, हनोकका छोरा मतुसेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल, एनोसका छोरा केनान, सेतका छोरा एनोस, आदमका छोरा सेत, आदम परमेश्वरका छोरा थिए। लुका अध्याय चार। तब पवित्र आत्माले भरिएर येशु यर्दन नदीबाट फर्कनुभयो अनि आत्माद्वारा उजाड स्थानमा डोर्याइनुभयो। त्यहाँ उहाँ 40 दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो। ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन र त्यो समयको अन्त्यमा उहाँ भोकाउनु भएको थियो। तब सैतानले येशूलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस्। येशूले जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र बाँच्न सक्दैन। त्यसपछि सैतानले उहाँलाई उच्च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो। सैतानले उहाँलाई भन्यो, म तपाईँलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु। म यो गर्न सक्छु किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ। मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु। यसकारण यदि तपाईँले मलाई दण्डवत गरी आराधना गर्नुभयो भने यी सबै तपाईँकै हुनेछन्। तर येशूले जवाब दिनुभयो र त्यसलाई भन्नुभयो, लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको मात्र आराधना गर्नु र उहाँको मात्र सेवा गर्नु। त्यसपछि सैतानले येशूलाई यरुसलेम मन्दिरको उच्च स्थानको टुप्पामा लगेर उहाँलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट तल हाम फाल्नुहोस्, किनभने लेखिएको छ, तपाईँको सुरक्षा र वास्ता गर्न उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ अनि तिनीहरूले तपाईँलाई हात हातै थाम्नेछन्, त्यसकारण तपाईँका खुट्टा ढुङ्गामा ठोकिने छैनन्। येशूले जवाफ दिँदै त्यसलाई भन्नुभयो, यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नु। अनि सैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो। त्यसपछि पवित्र आत्माको शक्तिद्वारा येशू गालिलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो। उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे। एक दिन येशू नासरतमा आउनुभयो, जुन शहरमा येशू हुर्कनु भएको थियो। उहाँको रीति अनुसार उहाँ यहुदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो। उहाँलाई यसैया अगमवक्ताको चर्मपत्रको मुठ्ठो दिइयो। त्यसपछि उहाँले मुठ्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो, परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ। उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनु भएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनु भएको छ। त्यसपछि उहाँले चर्मपत्रको मुठ्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो। सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराई उहाँमाथि पर्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पूरा भएको छ। उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्यचकित भए। उनीहरू यसो भन्दै थिए, के यी मानिस योसेफका छोरा होइनन् र? येशूले तिनीहरूलाई भन्नुभयो, निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैलाई निको पार। कफर्नहुममा जे जति कामहरू तपाईँले गर्नुभयो त्यो हामीले सुनेका छौँ। ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर। साँच्चै म तिमीलाई भन्दछु, कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन। तर म तिमीहरूलाई सत्य भन्दछु, 3 वर्ष 6 महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमिमा ठूलो अनिकाल पर्दा एलियाको समयमा इसरायलमा धेरै विधवाहरू थिए, तर एलियालाई अन्य कुनै व्यक्ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवा कहाँ पठाइयो। अगमवक्ता एलिसाको समयमा इसरायलमा धेरै कुष्ठरोगीहरू थिए, तर सिरियाली नामान बाहेक कोही पनि निको पारिएन। जब सभागारमा भएका सबै मानिसहरूले यी सबै कुरा सुने, तब उनीहरू रिसले चुर भए। तिनीहरू उठेर उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लगे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए। त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे, तर उहाँ तिनीहरूका बीचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो। त्यसपछि उहाँ गालिल सहरको कफर्नहुममा जानुभयो। विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो। तिनीहरू उहाँको शिक्षामा आश्चर्यचकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो। त्यस दिन सभाघरमा एकजना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो र उसले ठूलो स्वरले चिच्याउँदै भन्यो, नासरतका येशू, हामीहरूसँग तपाईँको के सरोकार छ? के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ को हुनुहुन्छ भनी मलाई थाहा छ, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। येशूले दुष्ट आत्मालाई हकार्नुभयो र भन्नुभयो, चुप लाग र त्यसबाट बाहिर निस्किजा। त्यसले तिनीहरूका बीचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरिकन उसबाट निस्केर गयो। सबै मानिसहरू अति आश्चर्यचकित भए र उनीहरू एकअर्कामा यो विषयमा छलफल गर्न लागे। उनीहरूले भने, यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्। उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो। त्यसपछि यसो सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासूलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे। उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो। तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन्। साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशु कहाँ ल्याइयो। उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। तिनीहरूमध्ये धेरैबाट भूतात्मा चिच्याउँदै बाहिर निस्केर येशु भन्यो, तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ। येशुले भूतात्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रिष्ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो। जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो। ठूलो भीडले उहाँलाई खोजिराखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो भीड त्यही नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे। तर येशूले भन्नुभयो, मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ। त्यसपछि यहुदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो। लुका अध्याय 5। जब मानिसहरू येशु कहाँ परमेश्वरको वचन सुन्नको लागि जम्मा भए, त्यो समयमा येशु गनेसरेतको तालमा उभिनु भएको थियो। उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्नुभयो। जालहारीहरूले बाहिर निस्केर आफ्ना जालहरू धोइरहेका थिए। येशु तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो, जुन चाहिँ सिमोनको थियो, र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्नुभयो। त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो। उहाँले बोलिसक्नु भएपछि सिमोनलाई भन्नुभयो, माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान। सिमोनले जवाब दिएर भने, प्रभु, हामीले रातभरि जाल हान्यौं तर केही पनि पक्रन सकेनौं। तरै पनि तपाईँ भन्नुहुन्छ भने म जाल हान्नेछु। जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै संख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो। त्यसैले तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे। तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले। तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, हे प्रभु, मबाट टाढा जानुहोस्, किनकि म पापी हुँ। तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबैजना आश्चर्यचकित भए। यस कार्यमा जब्दियाका छोराहरू याकुब र युहन्ना पत्रुससँग साझेदार थिए। येशूले पत्रुसलाई भन्नुभयो, नडराओ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ। जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे। जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्ठरोगीलाई देख्नुभयो। जब कुष्ठरोगीले येशूलाई देख्यो, उसले घोप्टो परेर दण्डवत गर्यो र भन्यो, हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। येशूले हात पसारेर छुनुभयो र भन्नुभयो, म चाहन्छु कि तिमी शुद्ध हौ। अनि तत्कालै कुष्ठरोगले उसलाई छोड्यो। उहाँले यो कुरा कसैलाई नभन्नु भनी आज्ञा गर्नुभयो र भन्नुभयो, आफ्नो बाटो लाग र मोसाको व्यवस्था बमोजिम आफैलाई पुजारी कहाँ देखाऊ। तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयो भनी गवाही देऊ। तर यो कुरा चारैतिर फैलियो र भीडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्न र आआफ्नो रोगबाट निको हुन आए। तर उहाँ प्राय गरेर उजाड स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो। एक दिन उहाँले शिक्षा दिइरहनु भएको बेलामा त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालिल र यहुदाका विभिन्न गाउँ र इलाकाहरूबाट अनि यरुसलेमको सहरबाट आएका थिए। निको पार्नका लागि परमेश्वरको शक्ति उहाँसँग थियो। केही मानिसहरूले एकजना पक्षाघाती मानिसलाई गुन्द्रीमा बोकेर त्यहाँ आए। उसलाई येशूको अगाडि भित्र लगेर राख्नका लागि लैजाने बाटो खोजे, तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशू कहाँ लैजान सकेनन्। त्यसैले तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए। येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन्। शास्त्री र फरिसीहरूले प्रश्न गर्न थाले, यो ईश्वर निन्दा गर्ने को हो? परमेश्वर बाहेक कसले पापको क्षमा दिन सक्छ? येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्ने कुरा जान्नुभयो र भन्नुभयो, तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्न गर्दछौ? कुन कुरा सजिलो छ, तिम्रा पाप क्षमा भए भन्नु वा उठेर हिँड भन्नु? तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ। म तिमीलाई भन्दछु, उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ। तुरन्तै तिनीहरूको सामुन्ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो। सबैजना अचम्मित भए र परमेश्वरलाई महिमा दिए। तिनीहरू डरले भरिएर भने, आज हामीले असाधारण काम देखेका छौं। यसपछि येशु त्यहाँबाट जानुभयो र लेबी नाउँ गरेको कर उठाउने व्यक्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो। उहाँले उसलाई भन्नुभयो, मलाई पछ्याओ। त्यसैले लेबीले सपथोक छोडेर उठे अनि उहाँलाई पछ्याए। तब लेबीले येशुको निम्ति उसको घरमा एउटा ठूलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए। तर फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्छौ? येशूले तिनीहरूलाई जवाब दिनुभयो, असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ। म धर्मी मानिसलाई पश्चातापको लागि बोलाउन आएको होइन, तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। तिनीहरूले उहाँलाई भने, युहन्नाका चेलाहरू प्राय उपवास बस्छन् र प्रार्थना गर्छन्, अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईँका चेलाहरू खान्छन् र पिउँछन्। येशूले तिनीहरूलाई भन्नुभयो, के विवाह भोजमा दुलाहा त्यहाँ तिनीहरूका साथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्छन् र? तर तिनीहरूबाट दुलाहालाई लगिने समय आउनेछ, तब मानिसहरू ती दिनहरूमा उपवास बस्नेछन्। त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन, उसले त्यसो गर्यो भने उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन। साथै कसैले पनि पुरानो मसकमा नयाँ दागमध्य हाल्दैन, उसले त्यसो गर्यो भने नयाँ दागमध्यले पुरानो मसकलाई फुटाउनेछ र दागमध्य पोखिन्छ र मसक पनि नष्ट हुनेछ। तर नयाँ दागमध्य नयाँ मसकमा नै राख्नुपर्छ। पुरानो दागमध्य पिएर कसैले पनि नयाँ दागमध्यको चाह गर्दैन, किनभने उसले पुरानो नै असल छ भन्छ।
लुका अध्याय छ। अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्न खाइरहेका थिए। तर केही फरिसीहरूले भने, किन तिमीहरूले विश्रामको दिनमा व्यवस्था अनुसार गर्न नहुने काम गरिरहेका छौ? येशूले तिनीहरूलाई जवाब दिँदै भन्नुभयो, दाउद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाउदले के गरे भने तिमीहरूले पढेका छैनौ? तिनी परमेश्वरको भवनभित्र पसेर पुजारीहरूले बाहेकहरूले खान निषेध गरिएको परमेश्वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो। अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो। त्यहाँ दाहिने हात सुकेको एकजना मानिस थियो। उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्न भनेर शास्त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियालिराखेका थिए, ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस्। तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो र हात सुकेको मानिसलाई भन्नुभयो, उठ र सबैका बीचमा खडा हौ। त्यसकारण त्यो मानिस उठ्यो र त्यहाँ सबैका बीचमा उभियो। येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो? तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, तेरो हात पसार। उसले त्यसै गर्यो र उसको हात पहिलाको जस्तै भयो। तर तिनीहरू रिसले चुर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एकअर्कामा कुराकानी गरे। उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा येशू भएको हो। उहाँले परमेश्वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो। जब उज्यालो भइसकेको थियो, उहाँले चेलाहरूलाई आफू कहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट 12 जनालाई चुन्नुभयो, जसलाई प्रेरित नाउँ दिनुभयो। प्रेरितहरूका नाउँहरू थिए सिमोन, जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो, र उनका भाइ अन्द्रियास, याकुब, यहुन्ना, फिलिप, बार्थोलोमाई, मत्ती, थोमा, अल्फायसका छोरा याकुब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो, याकुबका छोरा यहुदा र यहुदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो। त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको ठूलो भीड थियो र त्यसैगरी ठूलो संख्यामा यहुदिया र यरुसलेम र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए। तिनीहरू उहाँका वचन सुन्न र आआफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए। भीडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्ति उहाँबाट गइरहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो। उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्नुभयो, धन्य तिमीहरू जो दीन छौ, परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्त हुनेछौ। धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्नेछौ।
जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन्, धन्य हो तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन्। त्यस दिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठूलो इनाम हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए। तर धिक्कार तिमीहरू जो धनी छौ, तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ। धिक्कार तिमीहरूलाई जो अहिले तृप्त छौ, तिमीहरू पछि भोकाउनेछौ। धिक्कार तिमीहरू जो अहिले हाँस्छौ, तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ। धिक्कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू, तिम्रा पुर्खाहरूले झुटा आगमवक्ताहरूलाई पनि त्यसै गरेका थिए। तर म तिमीहरूलाई भन्दछु, जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशिष देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ। यदि कसैले तिम्रो कोट खोज्छ भने उसलाई दौरा पनि दिइहाल। तिमीसँग माग्ने सबैलाई देऊ। यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग। मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ। तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन्। यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र? पापीहरूले पनि त त्यसै गर्छन्। यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन्। तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। पैँचो माग्नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरिकन देऊ, ताकि तिम्रो इनाम ठूलो हुनेछ। तिमी सर्वोच्चका छोराहरू हुनेछौ, किनकि उहाँ आफै अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ। तिम्रा पिता कृपालु हुनुभए झैं तिमी पनि कृपालु हो। कसैको न्याय नगर र तिम्रो न्याय गरिने छैन। दोष नलगाऊ र तिमी दोषी ठहरिने छैनौ। अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ। अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ, प्रशस्त परिमाणमा खाँदी खाँदी हल्लाई हल्लाई पोखिने गरी। तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन्। जुन नापले तिमीहरू नाप्दछौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ। त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो। के एकजना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउन सक्छ? त्यसो गरे दुवैजना खाल्डोमा पर्दैनन् र? एउटा चेला आफ्नो गुरुभन्दा महान हुन सक्दैन, तर हरेक जसले तालिम प्राप्त गर्छ तब ऊ आफ्नो गुरु जस्तै हुनेछ। तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्दछौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ किन देख्दैनौ? कसरी तिमीले आफ्नो भाइलाई भन्न सक्छौ, भाइ मलाई तिम्रो आँखामा भएको कसिङ्गर निकाल्न देऊ, जबकि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो, पहिले तिम्रो आँखाबाट मुढा निकाल, तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्टसँग देख्नेछौ। किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ, किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ। किनकि काँडाको रुखबाट कसैले अन्जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ। असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ, र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ, किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरिराखेको छ त्यही निकाल्छ। तिमीहरू मलाई किन प्रभु प्रभु भन्दछौ, जबकि मैले भनेका कुराहरू चाहिँ तिमीहरूले पालना गर्दैनौ? हरेक व्यक्ति जो म कहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु ऊ कस्तो मानिस हो। ऊ एकजना घर बनाउने मानिस जस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो। जब जलप्रवाह भयो तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो। तर एकजना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन, त्यो मानिस जमिनमाथि बिना जग घर बनाउने मानिस जस्तो हो। जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्यो, तब त्यो घर तुरुन्तै ढलिहाल्यो र त्यस घरको पुरै विनाश भयो।
लुका अध्याय 7।
सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्नु भएपछि येशु कफर्नहुममा प्रवेश गर्नुभयो। एउटा कप्तानको दास, जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो। तर उनले येशुको बारेमा सुनेको हुनाले कप्तानले यहुदीहरूका धर्मगुरूहरूलाई येशु कहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइदिनुहोस् भनी पठायो। जब तिनीहरू येशुको नजिक आए तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन्, यो तिनका निम्ति तपाईँले गरिदिनुहोस्, किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन्। त्यसैले येशु तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो। तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, प्रभु तपाईँले आफैलाई दुःख नदिनुहोस्, किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्न योग्यको म छैन। यही कारणले मैले आफैलाई तपाईँ कहाँ आउने पर्याप्त योग्यको ठानिन। तर वचन बोलिदिनुहोस् र मेरो दास निको हुनेछ, किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरो मुनि सिपाहीहरू छन्। मैले एउटालाई जा भन्छु र त्यो जान्छ, र अर्कोलाई आइज भन्छु र त्यो आउँछ, र मेरो दासलाई यसो गर भन्छु त्यसले त्यो गर्छ। जब यसुले त्यो सुन्नुभयो उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, म तिमीहरूलाई भन्दछु कि इसरायलमा पनि मैले कसैमा यस्तो विश्वास भेटाएको छैन। तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए। त्यसको केही समयपछि यसु नाइन भन्ने सहरमा यात्रा गरिरहनु भएको थियो। मानिसहरूको एउटा ठूलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए। जब उहाँ सहरको मूल ढोका नजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो। त्यो उसकी आमाको एकमात्र छोरो थियो। तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो। तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, नरो। तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए। उहाँले भन्नुभयो, जवान मानिस, म तिमीलाई भन्दछु, उठ। मृत मानिस उठ्यो र बोल्न थाल्यो। तब यसुले उसलाई उसकी आमालाई सुम्पनुभयो। तब तिनीहरू सबै डराए। तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, हाम्रा बीचमा एउटा महान अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नु भएको छ। यसुले गर्नुभएका यस कार्यको खबर सारा यहुदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो। युहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए। तब युहन्नाले आफ्ना दुईजना चेलाहरूलाई बोलाएर प्रभु कहाँ यसो भनी पठाए, कि हामीले खोजिराखेको आउनेवाला व्यक्ति तपाईँ नै हुनुहुन्छ वा अर्को कुनै छ? जब तिनीहरू यसुको नजिक गए, तब तिनीहरूले यसो भने, बप्तिस्मा दिने युहन्नाले हामीलाई तपाईँ कहाँ यसो भनी पठाए, के हामीले खोजिराखेको आउनेवाला व्यक्ति तपाईँ नै हुनुहुन्छ वा अर्को कुनै छ? त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःख, कष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो। यसुले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ सो युहन्नालाई बताइदेऊ। दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ। मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो। युहन्नाका समाचार वाहकहरू गइसकेपछि यसुले भिडहरूलाई युहन्नाको बारेमा बताउन थाल्नुभयो, तिमी उजाड स्थानमा के हेर्नलाई गयो, कि बतासले हल्लाइराखेको निगालोलाई? तर के हेर्नलाई तिमी गयो, मलमलको कपडा लगाएको एउटा मानिसलाई? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलास साथ जिउँछन्। तर के हेर्नलाई तिमीहरू बाहिर गयो, एउटा अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ता भन्दा पनि महान यहाँ छ, यो जसको बारेमा लेखिएको छ, हेर म मेरा सन्देशवाहकलाई तिम्रो अघि अघि पठाउँदैछु। म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मेकाहरू मध्येमा बप्तिस्मा दिने युहन्ना भन्दा महान कोही छैन, तापनि परमेश्वरको राज्यमा सबभन्दा कम महत्त्वको मानिस पनि उनीभन्दा महान हुन्छ। जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरू समेत तिनीहरूले यो घोषणा गरे कि परमेश्वर धर्मी हुनुहुन्छ, जसले बप्तिस्मा दिने युहन्नासँगै बप्तिस्मा लिएका थिए। तर फरिसीहरू र यहुदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्तिस्मा लिएका थिएनन्, तिनीहरू आफैले आफ्ना निम्ति परमेश्वरको बुद्धिलाई इन्कार गरे। यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूं? तिनीहरू के जस्ता छन्? तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरू जस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, हामीले तिमीहरूका लागि बाँसुरी बजायौं तर तिमीहरू नाचेनौ, हामीले बिलाप गर्यौं तर तिमीहरू रोएनौ। किनकि बप्तिस्मा दिने युहन्ना न रोटी खाँदै आए, न त दागमध्ये नै पिउँदै आए, र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ। मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्छौ, हेर ऊ त एउटा घिचुवा र पियक्कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो। तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ। अहिले एकजना फरिसीले यसुलाई उसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो। त्यसपछि यसु फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो। हेर त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्। तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ, र तिनले सिंहमर्मरको बोतलमा अत्तर ल्याइन्। तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिन् र रोइन्। तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्। उहाँका पाउमा मुवाई खाइन् र पाउमा अत्तर घसिन्। जब यसुलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, यदि यी मानिस एउटा अगमवक्ता भएको भए तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर। यसोले जवाब दिएर उसलाई भन्नुभयो, सिमोन, मैले तिमीलाई केही भन्नु छ। उसले भन्यो, गुरुज्यू भन्नुहोस्। यसोले भन्नुभयो, दुईजना मानिसले एकजना साहुबाट ऋण लिएका थिए। एउटाले 500 दिनार ऋण र अर्कोले 50 दिनार ऋण लिएको रहेछ। तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवैजनालाई माफ गरिदिए। त्यसकारण तिनीहरूमध्ये कुन चाहिँले उनलाई बढी प्रेम गर्नेछ? सिमोनले उहाँलाई जवाब दिए र भने, म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे। यसुले उसलाई भन्नुभयो, तिमीले ठिकसित न्याय गर्यौ। यसु स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, तिमी यो स्त्रीलाई देख्दछौ, म तिम्रो घरभित्र प्रवेश गरेँ, तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन् र कपालले मेरा पाउ पुछिन्। तिमीले मलाई मुई खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा मुई खान छोडेकी छैनन्। तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन्। यो घटनाको कारणले म तिमीलाई भन्दछु कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ तिनले धेरै प्रेम गरेकी छन्, तर जसलाई थोरै मात्र क्षमा गरिएको छ उसले थोरै नै मात्र प्रेम गर्छ। तब उहाँले तिनलाई भन्नुभयो, तिम्रा पापहरू क्षमा भएका छन्। त्यहाँ एकसाथ बसिरहेकाहरूले एक आपसमा भन्न थाले, पाप क्षमा गर्ने यी को हुन् र? तब यीशुले स्त्रीलाई भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाओ।
लुका अध्याय 8।
यसपछि छिट्टै प्रभु येशु आफ्ना 12 जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो। केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए तिनीहरू पनि उहाँहरूसँगै थिए। तिनीहरू मरियम, जसलाई मग्दलिनी भनिन्थ्यो, जसबाट 7 भूतात्मा निकालिएका थिए, हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना र सुसन्ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाइदिन्थे। अब मानिसहरूको एउटा ठूलो भीड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्न सहरबाट मानिसहरू समेत उहाँ कहाँ आइरहेका थिए। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो। उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए र आकाशका चराहरूले ती खाए। अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन उबानो थियो। अझै अरू बिउहरू काँडाका बिरुवाहरूमा परे र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँडे झाडीले निसासिदियो। तर केही बिउहरू असल जमिनमा परे र 100 गुणा फल फलाए। यसुले यी कुराहरू भनिसक्नु भएपछि उहाँले बोलाउनु भयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस्। त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे। यसुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइनेछ। त्यसकारण वास्तवमा तिनीहरूले हेरेर पनि देख्ने छैनन्, सुनेर पनि बुझ्ने छैनन्। अब दृष्टान्तको अर्थ यही हो, बिउ परमेश्वरको वचन हो। बाटोको किनारमा परेका बिउ ती मानिसहरू जस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ, ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचुन्। त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरू जस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराई नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन्। काँडाको झाडीमा परेको बिउ ती मानिसहरू जस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा संसारका धन सम्पत्तिको फिक्री सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन्। तर असल जमिनमा परेका बिउ ती मानिसहरू जस्ता हुन् जसले इमान्दार र असल हृदय साथ वचन सुनेर यसलाई सुरक्षित साथ पक्रिराख्छन् र धैर्य साथ फल फलाउँछन्। अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ ताकि भित्र पस्ने सबैले उज्यालो देखुन्। किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्ने र ज्योतिमा आउन नसक्ने हुन्छ। त्यसै कारण तिमीहरू कसरी सुन्छौ त्यसमा होसियार हो, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्यो समेत उसबाट खोसिनेछ। त्यसपछि येशूकी आमा र भाइहरू उहाँ कहाँ आए, तर भीडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन्। र उहाँलाई यसो भनिएको थियो, तपाईँकी आमा र भाइहरू तपाईँलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन्। तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, मेरा आमा र भाइहरू भनेका ती हुन् जसले मेरो वचन सुन्छन् र पालना गर्छन्। अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो र तिनीहरूलाई भन्नुभयो, आओ हामी तालको पल्लोपट्टि जाउँ। तब उहाँहरू डुङ्गामा चढ्नुभयो, तर उहाँहरू यात्रामा हुनुहुँदा प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठूलो आँधी बेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए। त्यसपछि येशूका चेलाहरू उहाँ कहाँ आए र यसो भन्दै उहाँलाई बिउझाए, प्रभु प्रभु हामी त मर्नै लाग्यौं। उहाँ उठ्नुभयो र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको विश्वास कहाँ छ? डराएर तिनीहरू अचम्भित हुँदै एकअर्कालाई भन्दै थिए, उहाँ को हुनुहुन्छ जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्? उहाँहरू गेरासेनसको इलाकामा आइपुग्नुभयो, जुन गालिलको पारीपट्टि पर्छ। जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एकजना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए, किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथ्यो। जब उसले येशूलाई देख्यो, ऊ चिच्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईँसँग मेरो के सरोकार? म विन्ती गर्छु कि मलाई नसताउनुहोस्। किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो। ऊ साङ्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्टात्माद्वारा मरूभूमितिर डोर्याइन्थ्यो। त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? र त्यसले भन्यो, फौज, किनभने धेरै दुष्टात्माहरू त्यसभित्र पसेका थिए। तिनीहरूलाई अगाध खाधमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर विन्ती गरे। अब त्यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्टात्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी विन्ती गरे। उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो। त्यसैले त्यस मानिसबाट दुष्टात्माहरू निस्की सुँगुरको बथानमा पसे र त्यो बथान भिरालोबाट हुर्रिँदै गएर समुद्रमा डुबेर मरे। सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए। त्यसकारण मानिसहरू जसले यसबारे सुने के भएको थियो सो हेर्नलाई तिनीहरू येशू कहाँ आए र त्यस मानिस जसबाट दुष्ट आत्माहरू निस्केर गएका थिए त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए। तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए, अर्थात् कसरी दुष्टात्माहरूद्वारा नियन्त्रित मानिस बचाइएको थियो, सो तिनीहरूले अरूहरूलाई भने। गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए। तर दुष्टात्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई विन्ती गर्यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो, आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान कार्यहरूको स्मरण गर। जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए। हेर, याइरस नाउँ गरेका एकजना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए। याइरस प्रभु येशूका पाउमा घोप्टो परे र उहाँलाई उनको घरमा आउन विन्ती गरे, किनभने उनको एउटै मात्र 12 वर्षकी छोरी मर्नै लागेकी थिइन्। तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडले उहाँलाई घचेटिरहेको थियो। त्यहाँ एउटी 12 वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन्। तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरू कहाँ औषधि उपचारमा खर्च गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्। तिनी येशूको पछिल्लोतिर आइन् र उहाँको कपडाको छेउ छोइन् र तुरुन्तै तिनको रक्तस्राव रोकियो। येशूले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, प्रभु, मानिसहरूको भीडले तपाईँलाई घेरेर घचेट्दैछन्। तर येशूले भन्नुभयो, कसैले मलाई छोयो, किनभने शक्ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ। जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काप्दै येशूको चरणमा घोप्टो परिन्। तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहरूका सामु बताइन्। त्यसपछि उहाँले तिनलाई भन्नुभयो, छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ। जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एकजना आएर भने, तिम्री छोरी मरिसकिन्, गुरुलाई दुःख नदेऊ। तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाब दिनुभयो, नडराओ, विश्वास मात्र गर र तिनी बचाइने छिन्। जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, युहन्ना र याकुब केटीको बुबा र आमा बाहेक अरू कसैलाई पनि भित्र पस्ने अनुमति दिनुभएन। अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र बिलाप गर्दै थिए। तर उहाँले भन्नुभयो, नरो, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन्। तर तिनीहरू केटी मरेको थाहा पाएर येशूलाई गिल्ला गर्दै हाँसे। तर उहाँले केटीलाई हातमा लिएर येशू भनेर बोलाउनुभयो, नानी, उठ। तिनको आत्मा फर्क्यो र तिनी तुरुन्तै उठिन्। उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो। तिनका बुबाआमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्नु भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। लुका अध्याय 9। उहाँले 12 जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले यात्राका निम्ति केही नलैजाओ, न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त 2 दौरा लैजाओ। तिमीहरू जुन घरमा पस्छौ त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस। कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने जब तिमीहरू त्यस सहरलाई छोड्छौ तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलो समेत टकटकाइदेऊ। तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए। अनि शासक हेरोदले जे भइरहेको थियो त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्तिस्मा दिने युहन्ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो र कसैले एलिया देखा परेका छन् र अरूहरूले पुराना आगमवक्ताहरूमध्ये एकजना फेरि पुनर्जीवित भएका छन् भने। हेरोदले भने, मैले युहन्नाको टाउको काटे, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दैछु? र हेरोदले यसुलाई हेर्ने बाटो खोज्ने कोसिस गरे। जब पठाइएकाहरू फर्केर आए तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए। तिनीहरूलाई उहाँसँगै लगेर बेत्सैदा भनिने सहरमा आफै तिनीहरूसँग जानुभयो। तर भीडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो तिनीहरूलाई निको पार्नुभयो। दिन ढल्किन लाग्दा 12 जना उहाँ कहाँ आए र भने, यस भीडलाई बिदा दिनुहोस् ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकुन्, किनकि हामी यहाँ मरूभूमिको ठाउँमा छौँ। तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देऊ। तिनीहरूले भने, हामीसँग 5 रोटी र 2 माछाभन्दा बढी केही छैन। मानिसहरूको यो ठूलो भिडलाई गएर खान किन्न बाहेक अर्को उपाय छैन। त्यहाँ 5,000 भन्दा बढी मानिस थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई 50-50 जनाको समूहमा बस्न लगाओ। अनि तिनीहरूले त्यसै गरे र सबै मानिसहरू बसे। उहाँले 5 रोटी र 2 माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनलाई भाँचेर टुक्रा टुक्रा पार्नुभयो र भीडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले खाए र सन्तुष्ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र 12 डाला भरे। जब उहाँ एक्लै प्रार्थना गरिरहनु भएको थियो चेलाहरू पनि उहाँसँग थिए। उहाँले तिनीहरूलाई प्रश्न गर्दै भन्नुभयो, भीडले म को हुँ भनी भन्दछ? तिनीहरूले जवाब दिँदै भने, बप्तिस्मा दिने युहन्ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एकजना आगमवक्ता हुन् भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भनी भन्दछौ? पत्रुसले जवाब दिँदै भने, परमेश्वरबाट आउनुभएका ख्रिष्ट। तर तिनीहरूलाई चेतावनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्नु भनी शिक्षा दिनुभयो। निश्चय नै मानिसका पुत्रले धेरै कुरामा दुःख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्किआउनेछन्। उहाँले तिनीहरू सबैलाई भन्नुभयो, यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस्। जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ त्यसले त्यो बचाउनेछ। सारा संसार हात पारेर पनि उसले आफैलाई नाश गर्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र? जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउनेछन्। तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्न अघि परमेश्वरको राज्य देख्ने छैनन्। लगभग 8 दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यहुन्ना र याकुबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्नुभएको थियो। जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो उहाँको अनुहार परिवर्तन भयो र उहाँको वस्त्र सेतो र चम्किलो भयो। हेर, त्यहाँ 2 मानिस उहाँसँग कुरा गरिरहेका थिए। तिनीहरू मोसा र एलिया थिए, जो महिमित देखिए। तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए जुन यरुसलेममा पूरा हुन लागेको थियो। अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले बिउझे तिनीहरूले उहाँसँगै उभिरहेका 2 मानिस र उहाँको महिमालाई देखे। तिनीहरू येशूबाट टाढा जाँदै गर्दा पत्रुसले उहाँलाई भने, गुरुज्यू, हामी यहाँ 3 टहरा बनाऊ, यो हाम्रो लागि असल छ, एउटा तपाईँको लागि, अर्को मोसाको लागि र एउटा एलियाको लागि। उहाँले के को बारेमा भन्दै हुनुहुन्थ्यो भन्ने कुरा उनले बुझेनन्। जब तिनले यी कुराहरू भन्दै थिए बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए। बादलबाट यसो भन्दै एउटा आवाज आयो, यिनी मेरा चुनिएका पुत्र हुन्, यिनको कुरा सुन। जब त्यो आवाज बन्द भयो येशू एक्लै हुनुभयो। तिनीहरू चुप भएर ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए कसैलाई पनि भनेनन्। तिनीहरू पहाड़बाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठूलो भीड़ले उहाँलाई भेट्यो। हेर, भीड़बाट एकजना मानिस यसो भन्दै चिच्यायो, गुरुज्यू, म बिन्ती गर्छु कि तपाईँले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो। हेर्नुहोस्, उसलाई आत्माले समात्छ र ऊ अचानक चिच्याउँछ। यसले उसको मुखमा फिज काटेर उसलाई काम नलगाउँछ। यो उसबाट मुस्किलले जान्छ। जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ। मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईँका चेलाहरूसँग बिन्ती गरे तर तिनीहरूले सकेनन्। यसुले जवाब दिनुभयो र भन्नुभयो, हे अविश्वासी र भ्रष्ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ ल्याऊ। त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्यो र भयानक तवरले कमायो। तर यसुले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो। तिनीहरू परमेश्वरको महानतामा चकित भए, तर सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, यी वचनहरू तिमीहरूका कानका गहिराईसम्म पुगुन्, किनभने मानिसका पुत्र मानिसहरूको हातमा सुम्पिनेछन्। तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो, त्यसैले तिनीहरूले यसलाई बुझ्न सकेनन्। तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्न डराए। तब तिनीहरूबीच सबैभन्दा ठूलो को हुने हो भनी विवाद चल्यो। तर यसुले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो, यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई पठाउनु हुनेलाई पनि ग्रहण गर्दछ, किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान हो। युहन्नाले जवाब दिएर भने, प्रभु, हामीले कसैले तपाईँको नाउँमा भूतहरू निकालिरहेका देख्यौं र उसलाई हामीले रोक्यौं किनकि उसले हामीलाई पछ्याएन। तर यसुले तिनलाई भन्नुभयो, उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन त्यो तिम्रो पक्षमा हुन्छ। जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरुसलेमतिर जाने अठोट लिनुभयो। उहाँले आफूभन्दा अघि सन्देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे। तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरुसलेमतिर जाने अठोट लिनुभएको थियो। जब उहाँका चेलाहरू युहन्ना र याकुबले यो देखे, तिनीहरूले भने, प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्न हामी आज्ञा गरौं? तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो। तब उहाँहरू अर्को गाउँतिर जानुभयो। जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो तब कसैले उहाँलाई भन्यो, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। यसुले उसलाई भन्नुभयो, फ्याउराहरूका दुला छन् र आकाशका चराहरूका गुण छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन। तब उहाँले अर्को मानिसलाई भन्नुभयो, मेरो पछि लाग। तर उसले भन्यो, प्रभु, मलाई पहिले मेरो बुबालाई गाड्न दिनुहोस्। तर उहाँले उसलाई भन्नुभयो, मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्वरको राज्यको घोषणा गर। अर्को मानिसले पनि भन्यो, प्रभु, म तपाईँलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्न दिनुहोस्। तर यसुले उसलाई भन्नुभयो, हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन।
लुका अध्याय 10।
अब यी कुराहरूपछि प्रभुले अरू 70 जनालाई नियुक्त गर्नुभयो र जहाँ उहाँ आफै जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अघिअघि जोडी जोडी बनाएर पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाउन्। तिम्रो मार्गमा गइराख, हेर, म तिमीहरूलाई बुवासाहरूका बीचमा भेडा जस्तै पठाउँदैछु। पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर। तिमीहरू जुन घरमा पस्छौ पहिला यसो भन, यस घरमा शान्ति होस्। यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने यो तिमीहरूमा नै फर्कनेछ। तिनीहरूले जे दिन्छन् त्यही खाँदै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ। एउटा घरबाट अर्को घरमा नजाओ। तिमीहरू जुन सहरमा जान्छौ त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अघि जे राखिएको छ खाओ, र त्यहाँ भएका बिरामीहरूलाई निको पार। तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ। तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यस सहरका सडकहरूमा गएर यसो भन, तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउँदछौ, तर यो जान कि परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ। म तिमीहरूलाई भन्दछु कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्य हुनेछ। खोराजिन, तँलाई धिक्कार छ, बेत्सेदा, तँलाई पनि धिक्कार छ। यदि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्रा र खरानी लगाएर पश्चाताप गरिसक्थे, तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ। त कफर्नहुम, के त स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तलाई पातालमा ल्याइनेछ। जसले तिमीहरूले भनेको सुन्छ त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ त्यसले मलाई पठाउनु हुनेलाई इन्कार गर्छ। 70 जना आनन्दित हुँदै फर्के र भने, प्रभु, तपाईँको नाउँमा भूतहरू पनि हाम्रो बसमा आउँछन्। येशूले तिनीहरूलाई भन्नुभयो, मैले शैतानलाई स्वर्गबाट बिजुली जस्तै खसेको देखिरहेको थिएँ। हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छेहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउने छैन। तथापि आत्माहरू तिमीहरूको बसमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित हो। त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो। हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईँको प्रशंसा गर्छु, किनभने तपाईँले यी कुराहरू बुद्धिमान र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरू जस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनभने यो नै तपाईँको दृष्टिमा असल थियो। सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ, र पिताले बाहेक पुत्र को हो भनी कसैले जान्दैन, र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकाले बाहेक पिता को हो भनी कसैले जान्दैन। चेलाहरूतिर फर्केर उहाँले गुप्त रूपले भन्नुभयो, तिमीहरूले देखेका कुरा देख्नेहरू धन्यका हुन्। म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्ने इच्छा गरे र तिनीहरूले देखेनन्। तिमीहरूले सुनेको कुरा सुन्ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन्। हेर, एउटा यहुदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे, गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ? येशूले तिनलाई भन्नुभयो, व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ? तिनले जवाब दिँदै भने, तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्वरलाई प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। येशूले तिनलाई भन्नुभयो, तिमीले ठिकसँग जवाब दियौ, यसै गर र तिमी बाँच्नेछौ। तर ती व्यवस्थाको शिक्षकले आफैलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, मेरो छिमेकी को हो? येशूले जवाब दिँदै भन्नुभयो, एकजना मानिस यरुसलेमबाट यरिहोतिर जाँदै थियो। ऊ लुटेराहरूको हातमा पर्यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे अनि उसलाई अर्धमृत अवस्थामा छोडे। त्यसै बेला एकजना पुजारी त्यही बाटो भएर झरे, र जब उनले त्यसलाई देखे तिनी अर्को छेउबाट भएर गए। यसै गरी एकजना लेबी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए। तर एकजना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे। जब उनले त्यसलाई देखे उनी दयाले भरिए, उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दागमध्ये लगाइदिए। उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे। अर्को दिन उनले 2 दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कदा तिमीलाई तिर्नेछु। यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी 3 जनामध्ये कुन चाहिँ हो जस्तो तिमीलाई लाग्छ? ती शिक्षकले भने, जसले त्यसलाई दया देखायो। येशूले तिनलाई भन्नुभयो, जाऊ र तिमीले पनि त्यसै गर। जब तिनीहरू यात्रा गरिरहेका थिए उहाँ एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन्। मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन् जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन्। तर मार्था खाना पकाउने काममा अति नै व्यस्त थिइन्। तिनी येशू कहाँ आइन् र भनिन्, प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एक्लै छोडेकी तपाईँलाई थाहा छैन? त्यसकारण मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस्। तर प्रभुले जवाब दिनुभयो र तिनलाई भन्नुभयो, मार्था, मार्था, तिमीले धेरै कुराको बारेमा चिन्ता गर्दछौ, तर एउटा मात्र कुरा आवश्यक छ। मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन्, जुन कुरा तिनीबाट खोसिने छैन।
लुका अध्याय 11। उहाँले प्रार्थना गरिसक्नु भएपछि उहाँका चेलाहरूमध्ये एकजनाले भने, प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्, जसरी युहन्नाले आफ्नो चेलालाई सिकाएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरूले प्रार्थना गर्छौ यसो भन्नु, हे पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस्, हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा नडोर्याउनुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, तिम्रो यस्तो मित्र होला जसले मध्यरातमा गएर तिमीलाई भन्नेछ, हे मित्र, मलाई 3 रोटी सापट दिनुहोस्। मेरा एउटा मित्र घुम्दै गर्दा म कहाँ आइपुग्नुभयो र उहाँलाई दिनको लागि मसित केही पनि छैन। त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, मलाई दिक्क नबनाउनुहोस्, ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै उच्छ्यानमा सुतिराखेका छन्, त्यसैले म उठेर तपाईँलाई रोटी दिन सक्दिनँ। म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ। म तिमीलाई भन्दछु, माग र तिमीलाई यो दिइनेछ, खोज र तिमीले भेट्टाउनेछौ, ढकढक्याऊ र तिम्रो लागि यो उघारिनेछ। माग्ने हरेकले पाउनेछ र खोज्ने व्यक्तिले भेट्टाउनेछ र ढकढक्याउने व्यक्तिका लागि उघारिनेछ। तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला, अथवा माछा माग्दा सर्प देला र अथवा उसले अण्डा माग्दा तिमीले बिच्छी दिन्छौ र? त्यसै कारण तिमीहरू दुष्ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुने छैन र? त्यसपछि यसुले बोल्न नसक्ने मानिसबाट भूतात्मा निकाल्नुभयो। जब भूतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो, यो देखेर मानिसहरूको भीड छक्क पर्यो। त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, भूतहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो। तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिन्ह देखाउन भन्यो। तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्नुभयो र भन्नुभयो, हरेक राज्य एकअर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक आपसको विरुद्धमा खडा हुनेछन्। यदि शैतान आफैमा विभाजित हुन्छ भने कसरी त्यसको राज्य रहन सक्दछ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु। यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त? किनकि तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन्। तर यदि मैले परमेश्वरको हातबाट भूतहरू निकाले भने परमेश्वरको राज्य तिमीहरूमा आएको छ। जब कुनै बलियो मानिसले हात हतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन्। तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हात हतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्नेछन्। मसँग नहुने मेरो विरुद्धमा हुन्छ र मसँगै जम्मा नगर्नेले छरपष्ट पार्छ। जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ। त्यसले कुनै ठाउँ पनि बस्नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्किजानेछु। फर्किसकेपछि त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो। त्यसपछि ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ। उहाँले यो कुरा भन्दै गर्नुहुँदा एउटी स्त्रीले भिडबाट कराएर उहाँलाई भनी, त्यो कोख धन्यको हो जसले तपाईँलाई जन्माइन् र दुध चुसाइन् र हुर्काइन्। तर उहाँले भन्नुभयो, त्यो भन्दा पनि ती मानिसहरू धन्यका हुन् जसले परमेश्वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन्। जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्नुभयो, यो पुस्ता दुष्ट पुस्ता हो, यिनीहरूले चिन्ह खोज्नेछन् तर योनाको चिन्ह बाहेक तिमीहरूलाई कुनै चिन्ह दिइने छैन। जसरी निनवेका मानिसहरूका लागि योना चिन्ह थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिन्ह हुनेछ। दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्न आएकी थिइन् र हेर, सोलोमन भन्दा पनि महान यहाँ हुनुहुन्छ। निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन्। तिनीहरूले योनाको प्रचार सुनेर पश्चाताप गरे र हेर, योना भन्दा पनि महान कोही यहाँ हुनुहुन्छ। कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ ताकि त्यो भएर जाने हरेकलाई उज्यालो होस्। तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो। तिम्रा आँखा असल छन् भने तिम्रो पुरै शरीरले ज्योति पाउनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्नेछ। त्यसै कारण होसियार रहो कि तिमीमा भएको ज्योति अन्धकार नहोस्। यदि त्यसो भए तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन। त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमक जस्तै तिमीमा चम्कोस्। उहाँले बोलिसक्नु भएपछि फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए। त्यसपछि येशू जानुभयो र ढल्केर बस्नुभयो। खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्क परे, तर प्रभुले तिनीहरूलाई भन्नुभयो, तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ। हे मूर्ख मानिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र? तिमी भित्र जे छ त्यो कुरा गरिबलाई देऊ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछ। धिक्कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना सुप र जडीबुटीको दशांश त दिन्छौ तर परमेश्वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ। तर तिमीहरूले परमेश्वरको प्रेम र धार्मिकता बमोजिम काम गर्नुपर्ने हो, यी काम गर्न असफल नहो। धिक्कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्ने मानिसहरूलाई सहरहरूमा आदर र इज्जत गर्दछौ
तिमीहरूलाई धिक्कार होस्। तिमीहरू चिन्ह नलगाइएको चिहान जस्तै छौ। मानिसहरू केही थाहा नपाइकन हिँड्नेछन्। अनि केही यहुदी व्यवस्थाका शिक्षकहरूले जवाब दिँदै भने, गुरु, तपाईँ हामीलाई किन अपमान गर्नुहुन्छ? येशूले भन्नुभयो, तिमीहरूलाई धिक्कार, व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ। तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले अगमवक्ताहरूको चिहानको स्मरणका लागि निर्माण गर्यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन्। त्यसैले तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ। त्यसै कारणले गर्दा परमेश्वरको विवेकले भन्दछ, म तिमीहरूलाई अगमवक्ता र प्रेरितहरू कहाँ पठाउनेछु र तिनीहरूले तिमीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन्। तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ। म तिमीहरूलाई भन्दछु कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोषको लागि यो पुस्ता जिम्मेवार छ। यहुदी व्यवस्थाका शिक्षकहरू, तिमीहरूलाई धिक्कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ। तिमीहरू आफै यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ। येशू त्यहाँबाट गइसक्नु भएपछि शास्त्रीहरू र फरिसीहरू एकापसमा धेरै कुराका लागि बहस गर्न लागे। तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे।
लुका अध्याय 12।
त्यसै बेला जब हजारौं मानिस एकै ठाउँमा जम्मा भएका थिए, उनीहरूको संख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थिए। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, फरिसीहरूको खमीरबाट सावधान रहो, जुन चाहिँ पाखण्डीपना हो। तर कुनै पनि कुराहरू यसरी गुप्त छैनन् जुन प्रकट हुनै सक्दैनन्, र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस्। यसकारण तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ त्यो ज्योतिमा सुनिनेछ, र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ त्यो घरको धुरीबाट घोषणा गरिनेछ। मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ, किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन्। तर म तिमीहरूलाई कोसँग डराउने भनी चेतावनी दिन्छु, त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ। हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ। के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन। तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ। उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान छौ। म तिमीलाई भन्दछु कि हरेक जसले मानिसहरूका अघि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अघि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन्। तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन्। हरेक जसले परमेश्वरका पुत्रको विरुद्धमा बोल्दछ उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ उसलाई क्षमा गरिने छैन। जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अघि ल्याउनेछन्, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्ने विषयमा चिन्तित नहो। पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्नुपर्ने हो भनी सिकाउनु हुनेछ। त्यसपछि भीडबाट एकजनाले उहाँलाई यसो भन्यो, गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबण्डा गरिदिनुहोस् भनी बताइदिनुहोस्। येशूले त्यसलाई भन्नुभयो, हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायाधीश र मध्यस्थकर्ता बनायो? र उहाँले तिनीहरूलाई भन्नुभयो, हेर, आफैलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन। तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो, र उसले मनमनै भन्न लाग्यो, म के गरौँ, किनकि मसँग अन्नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन। उसले भन्यो, म भकारीहरूलाई भत्काउनेछु र ठूलो बनाउनेछु, त्यही नै सबै अन्नहरू र अन्य सामग्री भण्डारण गर्नेछु। म मेरो प्राणलाई भन्नेछु, हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ, आराम गर, खा पी र आनन्दित हो। तर परमेश्वरले त्यसलाई भन्नुभयो, मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ? यसरी नै कसैले आफ्नो धन सम्पत्तिको सञ्चय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वर कहाँ पुग्दैन। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाउँला वा के पहिरौँला भनी चिन्ता नगर। जीवन खाने कुरा भन्दा र शरीर लगाउने कुरा भन्दा अझ बढी उत्तम छ। कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन्। उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैनन्, तर परमेश्वरले उनीहरूलाई खुवाउनुहुन्छ। तिमी चराहरूभन्दा धेरै मूल्यवान छौ, र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एक पल पनि थप्न सक्छौ र? तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूका लागि किन चिन्तित हुन्छौ? मैदानका लिली फूलहरूलाई विचार गर। तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन्। म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरू झैँ आभूषित थिएनन्। यदि परमेश्वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ तर भोलि आगोमा फालिनेछ भने, हे अल्पविश्वासी हो, त्योभन्दा बढी तिमीहरूलाई कति धेरै सुशोभित गर्नुहुनेछ। के खाउँला र के पिउँला भनी न भौतारियो र चिन्ता नगर। संसारभरका सबै राष्ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्यकताहरू जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर र यी सबै थोकहरू तिमीलाई थपिनेछन्। सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ। आफ्ना धन सम्पत्ति बेच र गरीबहरूलाई देऊ। तिनलाई नखिइने थैलीभित्र राख। स्वर्गमा धन सञ्चय गर जहाँ चोरले चोर्न सक्दैन र किराले हानि पुर्याउँदैन, न त खियानै लाग्दछ। जहाँ तिम्रो धन छ त्यही नै तिम्रो मन पनि हुनेछ। तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहुन्। आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरू झैँ हो। जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन्। धन्य हुन् ती सेवकहरू जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँचो भन्दछु कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ। यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रोचोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने तिनीहरू धन्यका हुन्। तर पनि यो जानिराख कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो। जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्ने कुरा थाहा छैन। पत्रुसले भने, प्रभु, के तपाईँले यो दृष्टान्त हामीलाई मात्रै भन्नुभएको हो कि सबैलाई? प्रभुले भन्नुभयो, विश्वासयोग्य र बुद्धिमान व्यवस्थापकलाई मालिकले आफू मुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खान दिन्छन्। धन्य हो त्यो सेवक जसले आफ्नो मालिक फर्कदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ। म साँचो भन्दछु कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ। तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्के आउन ढिलो गर्नुहुनेछ भने स्त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै पिउँदै दाखमध्यले मात्तिन्छ। त्यस सेवकले नचिताएको बेलामा मालिक फर्के आउनेछ जुन घडी उसलाई थाहै हुने छैन। आफ्नो मालिकले उसलाई भेटेर टुक्रा टुक्रा गरी काट्नेछ र अविश्वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्ति हुनेछ। त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन् भन्ने थाहा हुँदाहुँदै पनि आफैलाई तयार नगरी वा आफ्नो इच्छा अनुसार गरेको कारण उसलाई धेरै मुक्का हानिनेछ। तर जसले थाहै नभइकन मुक्का पाउने योग्यको काम गर्दछ उसलाई थोरै मात्र मुक्काहरू दिइनेछ। हरेक जसलाई धेरै दिएको छ उसबाट पनि चाहिए जति असुलिनेछ। जसलाई तिनीहरूले धेरै जिम्मा दिएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ। म पृथ्वीमा आगो बर्साउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ। तर मैले एउटा बप्तिस्मा लिनुपर्नेछ। यो पूरा नहुन्जेलसम्म मैले कष्ट भोग्नुपर्छ। के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्दछौ? होइन, म तिमीहरूलाई भन्दछु कि म बरु विभाजन ल्याउन आए। अब परिवारमा भएका पाँचजना मानिसमध्ये तीनजना दुईजनाको विरुद्धमा वा दुईजना तीनजनाको विरुद्धमा हुनेछन्। त्यहाँ विभाजन हुनेछ। बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ। आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा। सासु बुहारीको विरुद्धमा र बुहारी सासुको विरुद्धमा हुनेछिन्। यसुले भिडलाई पनि यसो भनिरहनु भएको थियो, जब तिमीहरूले पश्चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ वृष्टि हुनेछ र त्यस्तै हुनेछ। जब दक्षिणबाट बतास बहन्छ तिमीहरू भन्दछौ त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ। पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिन्हहरूलाई हेरेर के हुँदैछ त्यो भन्न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्न सक्दैनौ। तिम्रो आफ्नै लागि जे कुरा ठिक छ त्यसमा किन न्याय गर्दैनौ? तिमी आफ्नो विरोधीसँग प्रशासक कहाँ जाँदा बाटोमा नै आफ्नो मुद्दा मिलाओ, ताकि उसले तिमीलाई न्यायमा नडोर्याओस् र हाकिम कहाँ नसुम्पोस्, नत्र त हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ। म तिमीलाई भन्दछु, तिमी कहिले पनि त्यहाँबाट मुक्त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्ता गर्दैनौ। लुका अध्याय 13। त्यस बेला केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालिलीहरूबारे बताए। यसुले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, के ती गालिलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालिलीहरूभन्दा पापी थिए भन्ने तिमीहरू सोध्छौ? होइन, म तिमीहरूलाई भन्छु, तर यदि तिमीहरूले पनि पश्चाताप गरेनौ भने तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ। वा सिलोआमको धरहरा भत्केर मरेका 18 जना मानिस यरुसलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्ने लाग्छ? म भन्छु होइन, तर यदि तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ। येशूले यो दृष्टान्त भन्नुभयो। कसैले उसको दाखबारीमा दाख रोप्न लगायो र त्यसमा केही फलहरू खोज्न आयो, तर उसले केही पनि पाएन। त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, हेर, मैले यो दाखको रुखमा 3 वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइन। त्यसलाई ढाल, जमिनलाई किन खेर फाल्ने? त्यसको हेरचाह गर्नेले जवाब दिएर भन्यो, यस वर्ष यसै होस्, म यसको वरिपरि खनेर मल हाल्नेछु। यसले अर्को वर्ष फल फलायो भने ठिक छ, तर यदि फल फलाएन भने ढाल्नुहोस्। यस बेला येशू विश्रामको समयमा एउटा सभागारमा सिकाउँदै हुनुहुन्थ्यो। हेर, त्यहाँ 18 वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताइएकी एउटी स्त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन्। जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, तिम्रो दुर्बलताबाट छुटकारा पाऊ। उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन्। तर सभागरका शासकहरू क्रुद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नु भएको थियो। त्यसैले शासकले जवाब दिएर भीडलाई भने, काम गर्नुको निम्ति 6 दिन छन्, यसैले विश्रामको दिन होइन, अरू दिनमा आओ र निको हो। प्रभुले जवाब दिएर भन्नुभयो, पाखण्डीहरू हो, के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ र? त्यसैले यी अब्राहमकी छोरी, जसलाई 18 वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र? जब उहाँले यी कुराहरू भन्नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए। तब येशूले भन्नुभयो, परमेश्वरको राज्य के जस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु? यो एउटा रायोको बिउ जस्तो हो, जसलाई एउटा मानिसले उसको करेसा बारेमा लगेर छरे र यो एउटा ठूलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुण बनाए। उहाँले फेरि भन्नुभयो, परमेश्वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु? यो एउटा स्त्रीले खमीरलाई लिएर 3 मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाए जस्तो हो। येशू यरुसलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्नुभयो र तिनीहरूलाई सिकाउनुभयो। कसैले उहाँलाई भन्यो, प्रभु, के थोरै मानिसहरू मात्र बचाइन्छन् त? त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन् तर पस्न सक्षम हुने छैनन्। एकपटक घरको मालिक उठेर ढोका थुनेपछि तिमीहरू बाहिर उभिएर ढोका ढकढक्याउँदै यसो भन्नेछौ, प्रभु, हामीलाई भित्र आउन दिनुहोस्। अनि उहाँले जवाब दिएर तिमीहरूलाई भन्नुहुनेछ, म तिमीहरूलाई चिन्दिन, अर्थात् तिमी कहाँबाट आएको। तब तिमीहरूले भन्नेछौ, हामीले तपाईँ सँगै खायौं पियौं र तपाईँले हाम्रा गल्लीहरूमा सिकाउनु भयो। तर उहाँले जवाब दिनुहुनेछ, म तिमीहरूलाई भन्दछु कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिन, दुष्टहरू हो, मबाट गइहाल। जब तिमीहरूले परमेश्वरको राज्यमा अब्राहम, इसहाक, याकुब र सबै अगमवक्ताहरूलाई देख्नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ, जहाँ रुवाई र दाँत किटाई हुनेछ। तिनीहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आइपुग्नेछन् र परमेश्वरको राज्यको भोजमा रमाउनेछन्। र अब यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलो चाहिँ अन्तिम हुनेछ। लगत्तै केही फरिसेहरू आए र उहाँलाई भने, यहाँबाट जानुहोस्, यसलाई छोड्नुहोस्, किनभने हेरोदले तपाईँलाई मार्न चाहन्छन्। येशूले भन्नुभयो, जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पूरा गर्नेछु। आज भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरुसलेमबाट टाढामा एउटा अगमवक्तालाई मार्नु ग्रहण योग्य हुँदैन। त्यहाँ पठाइएका अगमवक्ताहरूलाई मार्ने, ढुङ्गाले हान्ने, हे यरुसलेम, मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुले झैँ तेरा सन्तानहरूलाई बटुल्न कतिपटक इच्छा गरे, तर तैँले मानिनस्। हेर, तेरो घर त्यागिएको छ। म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। परमप्रभुको नाउँमा आउने धन्यको हो। लुका अध्याय 14। एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एकजना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए। हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो। येशूले यहुदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, विश्राम दिनमा निको पार्नु उचित छ वा छैन? तर तिनीहरू मौन रहे। त्यसैले येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र? तिनीहरूले ती कुराहरूको जवाब दिन सकेनन्। जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो, जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस, किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाइएको हुन सक्दछ। जब बोलाइएका दुवैजना आउँदछन्, उसले तिमीलाई भन्दछ, तपाईँ बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस् र लाजका साथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ। तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस्। तब तिम्रो टेबलमा बस्नेहरूका बीचमा तिम्रो आदर हुनेछ। हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। उहाँलाई बोलाउनु भएको मानिसलाई यसोले भन्नुभयो, जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ, किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन्। तर जब तिमीले भोज दिन्छौ, गरीब लुलालङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ, र तिमी आशिषित हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुण फिर्ता गर्न सक्दैन, किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ। यसोसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एकजना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ। तर येशूले त्यसलाई भन्नुभयो, एकजना मानिसले ठूलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो। जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो, आउनुहोस्, सबै कुरा तयार भइसक्यो। तिनीहरू सबैले फरक फरक किसिमको बहाना बनाउन थाले। पहिलोले भन्यो, मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ, कृपया मलाई माफ गर्नुहोस्। र अर्कोले भन्यो, मैले 5 हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्नुपर्छ, कृपया मलाई माफ गर्नुहोस्। र अर्को मानिसले भन्यो, मैले श्रीमती विवाह गरेको छु त्यसकारण म आउन सक्दिनँ। त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो। तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, छिटो बाहिर गल्ली र सहरका खुला मैदानमा जाऊ र गरीब लुला लङ्गडा दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ। तब सेवकले भन्यो, मालिक, तपाईँको आदेश अनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ। मालिकले सेवकलाई भने, राजमार्गहरू गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस्, किनकि म तिमीलाई भन्दछु, पहिला बोलाइएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन। ठूलो भीड उहाँसँग गइराखेको थियो र उहाँ तिनीहरूतिर फर्केर भन्नुभयो, यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा बुबा श्रीमती छोराछोरी दाजुभाइ र दिदी बहिनी र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने ऊ मेरो चेला हुन सक्दैन। जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन ऊ मेरो चेला हुन सक्दैन। तिमीहरूमध्ये को होला जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्न गर्न सक्ने रुपैयाँ पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र, नत्र भने उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र भन्नेछन्, यो मानिसले निर्माण गर्न त सुरु गर्यो तर सिद्ध्याउन सकेन, अथवा त्यो कस्तो राजा हो जसले आफूसँग भएको 10,000 मानिसका साथ अर्को 20,000 मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिन भनी पहिला बसेर सल्लाह लिँदैन, र यदि सक्दैन भने अर्को सेना टाढा हुँदा नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्न सक्छ। त्यसैले तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने ऊ मेरो चेला हुन सक्दैन। नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने यसलाई कसरी फेरि नुनिलो बनाउने? यो जमिनको लागि काम लाग्दैन, वा मलको थुप्रोको लागि पनि, यो कुल्चन र फ्याँक्नको लागि मात्र हुन्छ। जसको कान छ त्यसले सुनोस्। लुका अध्याय 15। अब सबै कर उठाउनेहरू र पापीहरू उहाँ कहाँ वचन सुन्नलाई आउँदै थिए। फरिसीहरू र शास्त्रीहरू एकअर्कासँग गनगन गर्न थाले र भने, यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ। यसोले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तिमीहरूमध्ये कुन चाहिँ होला, यदि उसका 100 भेडा छन् र त्यसमध्ये एउटा हराएमा 99 भेडालाई उजाड स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन। त्यसपछि जब उसले भेट्टाउँछ उसलाई काँधमा राखेर रमाउँछ। जब ऊ घर आउँछ उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, मसँग आनन्दित हुनुहोस् किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु। म पनि तिमीहरूलाई भन्दछु कि 99 पश्चाताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चाताप गर्नुपर्ने एकजना पापी मानिसको खातिर स्वर्गमा ठूलो रमाहट हुनेछ। अथवा कुन स्त्री होला जससँग 10 चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा बत्ती बालेर घर बढारेर र सिक्का नभेटाइन्जेल दिलो ज्यान साथ खोज्दिनन् र, जब तिनले भेट्टाउँछिन् तब तिनले आफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, मसँग रमाओ किनभने मैले हराएको सिक्का भेटाएकी छु। त्यसै गरी म तिमीहरूलाई भन्दछु कि एकजना पश्चाताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठूलो आनन्द हुनेछ। त्यसपछि येशूले भन्नुभयो, एकजना मानिसका 2 छोरा थिए र कान्छाले उसका बुबालाई भन्यो, बुबा, मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस्। त्यसैले तिनीहरूका बीचमा उनले सम्पत्ति बाँडिदिए। धेरै दिन नबित्दै कान्छा छोराले आफ्ना सरसामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनावश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपैयाँ पैसा खर्च गरे। जब उनले सबै खर्च गरी सिद्ध्याए त्यहाँ देशभरि ठूलो अनिकाल पर्न सुरु भयो र उनी निकै खाँचोमा पर्न थाले। उनी त्यस देशको एकजना नागरिक कहाँ गए र काम खोजे। ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए। उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्नो पेट भर्न चाहन्थे। तर जब कान्छा छोरा आफैले विचार गरे र भने, मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु। म यस ठाउँलाई छोडेर मेरा बुबा कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु। म तपाईँको छोरा भनिन योग्य छैन। मलाई तपाईँका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस्। यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे। उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अंगालो हालेर मुहाई खाए। छोराले बुबालाई भन्यो, बुबा, मैले स्वर्ग र तपाईँको दृष्टिमा पाप गरेको छु र म तपाईँको छोरा भनी बोलाइन योग्यको छैन। बुबाले सेवकहरूलाई भने, तुरुन्तै उत्तम वस्त्रहरू ल्याओ र उनलाई लगाइदेऊ। उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ। त्यसपछि मोटो पशु मार, हामी खाउँ र उत्सव मनाऊ, किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्। हराएका थिए तर अब भेटिएका छन्। तिनीहरूले उत्सव मनाउन सुरु गरे। अब उनको जेठो छोरा खेतमा थियो। ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भइरहेको सुने। उनले सेवकहरूमध्ये एकजनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे। सेवकले उनलाई भने, तपाईँका भाइ आउनुभएको छ र तपाईँको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो। जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले। तर जेठा छोराले जवाब दिएर उनका बुबालाई भने, हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईँको सेवक झैँ काम गरे। मैले कहिल्यै तपाईँको एउटा नियम पनि तोडिनँ, तर तपाईँले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन। तर जब तपाईँको छोरा आयो, जसले सम्पत्ति बेस्याहरूसँग सखा पारेको थियो, त्यसको लागि तपाईँले मोटो पशु मार्नुभयो। बुबाले उनलाई भने, छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन्। तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्, र उनी हराएका थिए र अहिले भेटिएका छन्।
लुका अध्याय 16। येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्नुभयो, कोही एकजना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए। तब ती धनी मानिसले उसलाई बोलाएर भने, तिम्रो बारेमा म यो के सुन्दैछु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ, अब उपरान्त तिमी व्यवस्थापक रहन सक्दैनौ। त्यो व्यवस्थापकले आफैसँग भन्यो, मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्। म के गरूँ? मेरो खन्ने तागत छैन, मलाई माग्न पनि लाज लाग्दछ। मैले के गर्नेछु भन्ने कुरा मलाई थाहा छ। मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याउन् भनी म यसो गर्नेछु। तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, तिमीले मेरा मालिकलाई कति तिर्नु छ? उसले भन्यो, 100 माना जैतुनको तेल। उसले त्यसलाई भन्यो, तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर 50 लेख। तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, तिम्रो चाहिँ ऋण कति छ? उसले भन्यो, 100 माना गहुँ। उसले त्यसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र 80 लेख। तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे, किनकि उसले चतुर्याईसँग काम गरेको थियो, किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तान भन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले आफ्ना लागि मित्र बनाओ र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। जो अत्यन्तै थोरैमा विश्वासयोग्य हुन्छ त्यो धेरैमा पनि विश्वासयोग्य हुन्छ, र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ त्यो धेरैमा पनि अधर्मी हुन्छ। त्यसकारण तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएनौ भने साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र? त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्वासयोग्य भएनौ भने तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले दिला र? कुनै पनि सेवकले दुईजना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा एउटाप्रति भक्ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको दृष्टिमा तिमीहरूले आफैलाई धर्मी ठहर्याउँछौ, तर परमेश्वरले तिमीहरूका हृदयहरू जान्नुहुन्छ। जो मानिसहरूका माझमा उच्च हुन्छ त्यो परमेश्वरको नजरमा घृणित हुन्छ,
युहन्ना आउन अघि अगमवक्ता र व्यवस्थाले काम गर्दथे। त्यस समयदेखि परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबैजना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन्। स्वर्ग र पृथ्वी बितेर जान सक्ला, तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुने छैन। प्रत्येक जसले आफ्नी पत्नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्छ, र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ। अब कोही एकजना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र बैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो। लाजरस नाम गरेको घावै घाउ भएको कोही एकजना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे। उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्रा टाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो, र त्यसबाहेक कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे। त्यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहम कहाँ लगे। त्यो धनी मानिस पनि मर्यो र गाडियो, र नरकमा कष्ट भोगिरहेको बेला उसले आफ्नो आँखा उठाएर हेर्यो र टाढामा अब्राहमलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, पिता अब्राहम, म माथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस्। उसको औँलाले पानीको थोपा चुहाइदियोस् र मेरो जिब्रो शीतल हुनेछ, किनभने म यस ज्वालाको पीडामा छु। तर अब्राहमले भने, बाबु, आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्ने कुरा याद राख। तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ, र यी सबै बाहेक तिम्रो र हाम्रो बीचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकुन् भनेर ठूलो खाडल राखिएको छ। धनी मानिसले भन्यो, म बिन्ती गर्छु पिता अब्राहम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस्, किनकि मेरा पाँचजना भाइ छन्। उसले तिनीहरूलाई चेतावनी दियोस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस्। तर अब्राहमले भने, तिनीहरूसँग मोसा र अगमवक्ताहरू छन्, तिनीहरूले उनीहरूका कुरा सुनुन्। धनी मानिसले उत्तर दियो, होइन पिता अब्राहम, मरेकाहरूबाट कोही तिनीहरू कहाँ गयो भने तिनीहरूले पश्चाताप गर्ने थिए। अब्राहमले उसलाई भने, यदि तिनीहरूले मोसा र अगमवक्ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्ने छैनन्।
लुका अध्याय 17।
यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ। उसले यी सानाहरूमध्ये एकजनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो। आफ्नो बारेमा होसियार रहौ, तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर। यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमी कहाँ फर्किआएर म पश्चाताप गर्छु भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ। प्रेरितहरूले प्रभुलाई भने, हाम्रो विश्वास बढाइदिनुहोस्। प्रभुले भन्नुभयो, यदि तिमीसँग रायोको बिउ जत्रो विश्वास छ भने नेभाराको रुखलाई यहाँबाट उखेलिएर समुद्रमा जा भन्यो भने त्यसले तिम्रो आज्ञा मान्नेछ। तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ, मेरो लागि खानको लागि खानेकुरा तयार पार र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भने नभने, कि तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र? उसले आफ्नो नोकरलाई स्याबासे दिने छैन, किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ? तिमीले अराएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, हामी अयोग्य नोकरहरू हौं, हामीले गर्नुपर्ने मात्र गरेका छौं। यो भन्दै गर्दा तिनीहरू यरुसलेमको यात्रा गर्दै थिए। त्यसबेला उहाँ सामरिया र गालिल हुँदै यात्रा गर्नुभयो। एउटा गाउँमा पुगेपछि उहाँले दसजना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो। तिनीहरू उहाँभन्दा टाढा उभिए र तिनीहरूले चर्को स्वरले भने, येसु गुरुज्यू, हामी माथि दया गर्नुहोस्। जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, जाओ र आफैलाई पुजारी कहाँ देखाओ, र तिनीहरू गए अनि निको भए। जब तीमध्ये एकजनाले आफ्नो निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो। उसले येसुको चरणमा पर्दै उहाँलाई धन्यवाद चढायो। ऊ एउटा सामरी थियो। येसुले उत्तर दिँदै भन्नुभयो, के त्यहाँ दसजना निको भएका होइनन्? अरू नौजना कहाँ गए? के यो परदेशी बाहेक निको भएकाहरू फर्केर परमेश्वरलाई महिमा दिनुपर्ने होइन र? उहाँले त्यसलाई भन्नुभयो, उठ र आफ्नो बाटो जाओ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे। येशूले तिनीहरूलाई जवाब दिनुभयो, परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन, न त तिनीहरूले भन्नेछन् यता हेर वा उता हेर, किनभने परमेश्वरको राज्य तिमीहरूकै माझमा छ। यसुले चेलाहरूलाई भन्नुभयो, त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्ने छैनौ। तिनीहरूले तिमीलाई भन्नेछन्, यता हेर उता हेर, तर तिमीहरूले नहेर न त तिनीहरूलाई पछ्याओ।
आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिए जस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ। तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ।
यस्ता घटनाहरू नोआको समयमा पनि भएको थियो र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन्।
नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै पिउँदै र विवाहमा सहभागी भएका थिए। त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्यो।
यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो। त्यस समयमा तिनीहरूले खाँदै पिउँदै किन्दै बेच्दै र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए। तर त्यो दिन जब लोत सदोम छोडेर गए त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो।
अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन्। त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ र कोही खेतमा छ भने नफर्क।
लोतकी पत्नीलाई सम्झ, जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला उसको बचाइनेछ।
म तिमीलाई भन्नेछु, रातको समयमा दुईजना एकै ठाउँमा सुत्नेछन्, तिनीहरूमध्ये एकजना लगिनेछ र अर्को छोडिनेछ।
खेतमा दुईजना हुनेछन्, तिनीहरूमध्ये एकजना लगिनेछ र अर्को छोडिनेछ।
तिनीहरूले उहाँलाई सोधे, कहाँ प्रभु?
र उहाँले तिनीहरूलाई भन्नुभयो, जहाँ सिनो हुन्छ त्यहाँ गिद्धहरू जम्मा हुनेछन्।
लुका अध्याय 18।
तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्टान्तमा बोल्नुभयो।
उहाँले भन्नुभयो, कुनै एउटा सहरमा एकजना न्यायाधीश बस्दथे, जसले परमेश्वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे।
त्यस सहरमा एकजना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीश कहाँ आउँथिन् र भन्थिन्, मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्धमा मलाई न्याय दिलाउनुहोस्।
लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्। तर केही समयपछि उनले मनमनै भने, मैले परमेश्वरको भय मान्दिन र मानिसहरूको पनि आदर गर्दिन, तर यस विधवाले मलाई सताउँछे, त्यसैले म कहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर म उसलाई न्याय दिलाउनेछु।
तब प्रभुले भन्नुभयो, ती अन्याय न्यायाधीशले के भन्छन् सुन, के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र? के उहाँ तिनीहरूप्रति धैर्यवान हुनुहुन्न र?
म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ।
तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?
त्यसपछि उहाँले आफैलाई धर्मी ठान्ने र अरूलाई तुच्छ ठान्ने कतिपय मानिसहरूलाई यो दृष्टान्त पनि भन्नुभयो।
दुईजना मानिस मन्दिरमा प्रार्थना गर्न गए, एकजना फरिसी र अर्को कर उठाउने।
फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्यो,
हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु कि म अरू चोरहरू जस्तो छैन, अधर्मीहरू जस्तो छैन, व्यभिचारी जस्तो पनि छैन, यही कर उठाउने जस्तो पनि छैन। म हरेक हप्ता दुईपटक उपवास बस्दछु, म आफूले पाएका सबै थोकको दशांश दिन्छु।
तर कर उठाउने मानिसले टाढैबाट उभिएर स्वर्गतिर पनि नहेरिकन आफ्नो छाती पिट्दै यसो भन्यो,
हे परमेश्वर, म पापीमाथि कृपालु हुनुहोस्,
म तिमीहरूलाई भन्दछु कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैलाई होच्याउँछ त्यो उचालिनेछ।
उहाँले तिनीहरूलाई छोइदिउन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँ कहाँ ल्याए।
तर यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे।
तर यसुले तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो।
साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैं ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्ने छैन।
एकजना शासकले उहाँलाई सोधे, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?
यसुले तिनलाई भन्नुभयो, किन मलाई असल भन्दछौ? एक परमेश्वर बाहेक कोही पनि असल छैन।
तिमीलाई आज्ञाहरू थाहा छ, तैँले व्यभिचार नगर्नु, हत्या नगर्नु, नचोर्नु, झुटो गवाही नदिनु, आफ्ना आमाबुबाको आदर गर्नु।
ती शासकले भने, यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु।
जब यसुले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, तिमीमा अझै एउटा कुराको कमी छ, तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ, त्यसपछि आऊ र मेरो पछि लाग।
तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुखित भए, कारण तिनी धेरै धनी थिए।
तब येशूले तिनलाई हेरेर अति दुखित हुँदै भन्नुभयो, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ। धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ। त्यो सुन्नेहरूले यसो भने, त्यसो भए को बचाइनेछ त? येशूले जवाब दिनुभयो, मानिसको निम्ति जुन कुरा असम्भव छ त्यो परमेश्वरमा सम्भव छ। पत्रुसले जवाब दिए, हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईँको पछि लागेका छौं। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन् तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन्। बाह्रजनालाई आफू कहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्नुभयो, हेर, हामी यरुसलेमतर्फ जाँदैछौँ अनि मानिसका पुत्रको बारेमा अगमवक्ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्, किनकि उनी अन्य जातिहरूका हातमा सुम्पिनेछन् र मानिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन्। उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन्। उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन। येशू यरिहो नजिक आउनुहुँदा एकजना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भीख मागिरहेको थियो। त्यो बाटो भएर ठूलो भीड गइरहेको कुरा सुनेर उसले सोध्यो, यहाँ के हुँदैछ? तिनीहरूले उसलाई भने, नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ। त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, हे दाउदका पुत्र येशू, म माथि दया गर्नुहोस्। भीडको अघिअघि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन चर्को स्वरले कराउँदै भन्यो, दाउदका पुत्र, म माथि दया गर्नुहोस्। येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफू कहाँ ल्याउन आज्ञा गर्नुभयो। जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो, मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ? उसले भन्यो, प्रभु, म देख्न चाहन्छु। येशूले भन्नुभयो, तिमी देख्ने भइजाओ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। तुरन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
लुका अध्याय 19। येशू यरिहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। हेर, त्यहाँ जखायस नाउँ गरेका एकजना मानिस थिए। उनी कर उठाउनेहरूका मुख्य र धनी मानिस थिए। उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए। त्यसैले उनी भीडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रूखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। जब येशू उनी भएको ठाउँ नजिक आइपुग्नुभयो, उहाँले मासतिर हेरेर भन्नुभयो, जखायस, छिटो ओर्लियाओ, किनकि आज मलाई तिम्रो घरमा बस्नु छ। त्यसैले उनी हतार हतार ओर्लियाए र उहाँलाई खुसी साथ स्वागत गरे। जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, उहाँ पापी मानिस कहाँ बस्नको लागि जानुभयो। जखायस खडा भएर भने, हेर्नुहोस् प्रभु, मसँग भएका जे जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु, र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु। येशूले तिनलाई भन्नुभयो, आज यो घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका पुत्र हुन्। किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन्। तिनीहरूले यो कुरा सुन्दै गर्दा उहाँले अर्को दृष्टान्त पनि भन्नुभयो, किनभने तिनीहरू यरुसलेमको नजिक थिए र तिनीहरूले परमेश्वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्ने सोचेका थिए। त्यसकारण उहाँले भन्नुभयो, एउटा भलाद्मी मानिस आफ्नो राज्य प्राप्त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्किआउनलाई गए। उनले आफ्ना 10 नोकरलाई बोलाए र तिनीहरूलाई 10 सिक्का दिँदै भने, म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ। तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्ने सन्देश दिएर दूतहरू पठाए, यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौं। तब राज्य प्राप्त गरी फर्केर आएपछि उनले सिक्का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्ने इच्छा गरे। पहिलो नोकर उनको अगाडि आयो र भन्यो, मालिक, मैले तपाईँको सिक्काबाट अरू 10 सिक्का कमाए। ती भलाद्मी मानिसले त्यसलाई भने, स्याबास असल नोकर, तिमी धेरै सानो कुरामा विश्वासयोग्य भयो, त्यसकारण तिमीले 10 सहर अधिकार गर्नेछौ। दोस्रो नोकर आयो र भन्यो, मालिक, तपाईँको सिक्काबाट मैले 5 सिक्का कमाए। ती भलाद्मी मानिसले त्यस नोकरलाई भने, तिमीले 5 सहरमा राज्य गर्नेछौ। अनि अर्को नोकर आयो र भन्यो, मालिक, तपाईँको सिक्का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षित साथ राखेको थिएँ, किनकि म डराएँ, किनभने तपाईँ कठोर मानिस हुनुहुन्छ, तपाईँले जे राख्नु भएको छैन त्यो कुरा लिनुहुन्छ र जे छर्नु भएको छैन त्यही कटनी गर्नुहुन्छ।
ती भलाद्मी मानिसले त्यसलाई भने, त दुष्ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु। जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो। त्यसो भए तैँले मेरो सिक्का किन बैङ्कमा राखिनस्, ताकि फर्किआउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ। ती भलाद्मी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, योसँग भएको सिक्का खोसेर जससँग 10 सिक्का छ त्यसलाई देऊ। तिनीहरूले उसलाई भने, मालिक, उसँग त 10 सिक्का छ।
म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिनेछ, तर जोसँग छैन त्यससँग भएको पनि खोसिनेछ।
तर मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार। यी कुराहरू भनिसक्नु भएपछि उहाँ यरुसलेमतिर जानुभयो। बेथफागे र बेथानियाबाट जैतुन भनिने डाँडा नजिक पुग्नु भएपछि उहाँले आफ्ना दुईजना चेलालाई यसो भनेर पठाउनुभयो, नजिकैको गाउँमा जाओ, त्यहाँ पस्दै गर्दा तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ, त्यसलाई फुकाओ र म कहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई यसलाई किन फुकाउँदैछौ भनेर सोध्यो भने यसो भन्नु, प्रभुलाई यसको खाँचो छ। पठाइएकाहरू गए र तिनीहरूले यसुले भन्नुभए जस्तै बछेडो पाए। तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा त्यसका मालिकले तिनीहरूलाई भने, तिमीहरूले यस बछेडालाई किन फुकाउँदैछौ? तिनीहरूले भने, प्रभुलाई यसको खाँचो छ। तिनीहरूले त्यसलाई येशु कहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशुलाई बसाले। उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले बाटोमा कपडा ओछ्याए। उहाँ जैतुन डाँडाको ओह्रालोको नजिकै आइपुग्नुहुँदा उहाँका चेलाहरूको ठूलो भीडले उहाँले गर्नुभएका शक्तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले यसो भन्न लागे, परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्, स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा। त्यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, गुरुज्यू, तपाईँका चेलाहरू चुप बसुन् भनी हप्काउनुहोस्। येशूले जवाब दिँदै भन्नुभयो, म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने यी ढुङ्गाहरू नै कराउनेछन्। जब येशू सहरको नजिक पुग्नुभयो उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए, तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन्, किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन् जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन्। तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्ने छैनन्, किनभने परमेश्वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्नलाई तैँले बुझिनस्। येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, यसो लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ। यसोले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो। मुख्य पुजारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे, तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए।
लुका अध्याय 20।
येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशू कहाँ आए। तिनीहरूले उहाँलाई भने, हामीलाई बताओ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ, अथवा कसले तिमीलाई यो अधिकार दियो? उहाँले जवाब दिएर भन्नुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, योहन्नाको बप्तिस्माको बारेमा मलाई बताओ, यो स्वर्गबाट थियो कि मानिसहरूबाट? उनीहरूले आपसमा भने, यदि हामीले स्वर्गबाट भन्यौं भने उसले यसो भन्ला, त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ? तर यदि हामीले मानिसबाट हो भन्यौं भने सबै मानिसले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने उनीहरूले युहन्नालाई अगमवक्ता हो भनी विश्वास गरेका छन्। यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन। येशूले तिनीहरूलाई भन्नुभयो, म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिन। उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो, एकजना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए। तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिउन् भने तिनले आफ्नो एकजना नोकरलाई ती कामदारहरू कहाँ पठाए, तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्जत गरी रित्तै हात पठाए। तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए। त्यसकारण दाखबारीका मालिकले भने, अब म के गरू, म आफ्नो प्यारो छोरालाई पठाउनेछु, सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि। तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, यो त हकवाला हो, हामी यसलाई मारौं र सम्पत्तिको हक हाम्रो हुनेछ। अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दागबारी अरूहरूलाई दिनेछन्। यो सुनेर तिनीहरूले भने, यस्तो कहिल्यै नहोस्। तर यसोले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, यो धर्मशास्त्रको भनाएको अर्थ के हो? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे, त्यही नै कुनै ढुङ्गो बन्यो। त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ। त्यसकारण शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे, किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो। तर तिनीहरू मानिसहरूसँग डराउँथे, तिनीहरूले मौका हेर्न लागे र यसुले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँ कहाँ पठाए। उनीहरूले उहाँलाई सोधे, गुरुज्यू, हामी जान्दछौँ कि तपाईँ ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न, तर परमेश्वरको मार्गको सत्यता सिकाउनुहुन्छ। हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन? यसुले उनीहरूको धुर्त्याईलाई बुझेर भन्नुभयो, मलाई एउटा सिक्का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ। उनीहरूले भने, कैसरको। उहाँले उनीहरूलाई भन्नुभयो, त्यसो भए जे कैसरको हो कैसरलाई देऊ, र जे परमेश्वरको हो परमेश्वरलाई देऊ। मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन्। उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन्। त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँ कहाँ आए र उहाँलाई सोधे, गुरुज्यू, मुसाले हामीलाई लेखिदिएका थिए कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ। सात भाइ थिए, जेठोले एउटी पत्नी ल्यायो र निसन्तान मर्यो, अनि माइलाले पनि त्यसलाई विवाह गर्यो र निसन्तान मर्यो, साहिलाले पनि त्यसलाई विवाह गर्यो अनि त्यसरी नै ती सातैजना निसन्तान मरे, पछिबाट त्यो स्त्री पनि मरी। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुनेछे, किनकि ती सातैजनाले त्यसलाई पत्नीको रूपमा लिएका थिए। यसुले तिनीहरूलाई भन्नुभयो, यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन्, तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन्। तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन्। तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोसाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन्। अनि शास्त्रीहरूमध्ये कुनै कुनैले भने, गुरुज्यू, तपाईँले सही जवाब दिनुभयो। उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन्। यसुले उनीहरूलाई भन्नुभयो, ख्रिष्ट दाउदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्? किनकि भजनको पुस्तकमा दाउद आफैले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिन। यसकारण दाउदले ख्रिष्टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाउदका पुत्र भए? सबै मानिसहरूले सुन्ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, शास्त्रीहरूदेखि होसियार रहो, जो लामा वस्त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन्। तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो लामो प्रार्थना गरेर देखाउँछन्। तिनीहरूले नै अझै ठूलो दण्ड पाउनेछन्।
लुका अध्याय 21। यसुले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्नुभयो। उहाँले एकजना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो। यसैले उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिए। यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफू गरिब भएर पनि ऊ बाँच्नका लागि जे जति थियो सबै दिए। अब कसैले मन्दिरको बारेमा भने, दानहरू र सुन्दर सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस्। उहाँले भन्नुभयो, जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहने छैन, सबै भत्किनेछन्। त्यसकारण तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, गुरुज्यू, यी कुराहरू कहिले हुनेछन् र यी सबै घटनाहरू हुँदा के कस्ता चिह्नहरू हुनेछन्? यसुले जवाफ दिनुभयो, होसियार रहो ताकि तिमीहरू धोकामा नपर। धेरैजना मेरो नाउँमा यसो भन्दै आउनेछन्, म उही हुँ र समय नजिक आएको छ, तिमीहरू तिनीहरूका पछि नजाओ। जब तिमीहरूले लडाई र झैझगडाहरू सुन्नेछौ तब भयभीत नहो, यी कुराहरू पहिले हुनै पर्छ तर अन्त्य भने तुरुन्तै हुने छैन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, राज्य राज्यको विरुद्धमा र देश देशको विरुद्धमा उठ्नेछन्, त्यहाँ धेरै भूकम्पहरू जानेछन् र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन्। त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठूला ठूला चिह्नहरू हुनेछन्
तर यी सबै कुरा हुन अगाडि तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्। तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन्। यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ। त्यसकारण तिमीहरूले बचाउको लागि के भन्ने भनेर अघिबाटै हृदयमा नसोच। तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकुन् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु। तर तिमीहरूलाई तिमीहरूका आमाबुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ। मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन्, तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुने छैन। तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्त गर्नेछौ। जब तिमीहरूले यरुसलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान। तब यहुदियामा हुनेहरू पहाडहरूतिर भागुन् र जो सहरको बीचमा छन् तिनीहरू सहर बाहिर भागुन् र बाहिर हुनेहरू सहरभित्र नपसुन्। यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, त्यसैले लेखिएका सबै कुराहरू पूरा हुनेछन्। हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू! त्यस देशमाथि महासङ्कष्ट आउनेछ र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ। तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन् र गैर यहुदीहरूको समय पूरा नभएसम्म गैर यहुदीहरूले यरुसलेम नै कैदी बनाएर राख्नेछन्। सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखा पर्नेछन् अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन्। संसारमा आइपर्न लागेका घटनाहरूका आशंकाले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठूलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन्। जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ। यसुले उनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि। जब तिनीहरूले पालुवा फेरेको तिमीहरू देख्छौ, तब ग्रीष्म ऋतु नजिकै छ भने तिमीहरू आफैले थाहा पाउनेछौ। त्यसैले पनि जब तिमीले यी थोकहरू भएको देख्नेछौ, परमेश्वरको राज्य नजिकै छ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ। तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पूरा नभइन्जेलसम्म यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्ने छैनन्। तर तिमीहरू आफै होसियार रहो, त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापन र जीवनको चिन्ताले नभरियोस्, नत्र भने त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला। यसरी नै सारा पृथ्वीभरि जिउने हरेकमाथि त्यो पासो झैँ आइपर्नेछ। तर हर समय सतर्क रहो र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो। दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो र डाँडामा रात बिताउनुहुन्थ्यो, जसलाई जैतुन भनिन्छ। सबै मानिसहरू उहाँका कुरा सुन्न बिहानै मन्दिरमा आउँथे।
लुका अध्याय 22।
अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार चाड भनिन्छ। मुख्य पुजारीहरू र शास्त्रीहरूले यसुलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए। बाह्रजनामध्ये एउटा यहुदा इस्करियोतमा शैतान पस्यो। यसुलाई कसरी तिनीहरू कहाँ सुम्पन सकिन्छ भन्ने बारेमा छलफल गर्न यहुदा मुख्य पुजारीहरू र कप्तानहरूसँगै गयो। तिनीहरू खुसी भएर उसलाई पैसा दिन सहमत भए। ऊ सहमत भएर उसले उहाँलाई भीडबाट टाढा बनाएर तिनीहरू कहाँ सुम्पने उचित अवसर खोज्यो। अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार चाडको थुमा बलिदान चढाउनै पर्थ्यो। यसुले पत्रुस र युहन्नालाई यसो भनेर पठाउनुभयो, जाओ र हाम्रो निम्ति निस्तार चाडको भोज तयार पार, ताकि हामीले खान सकौं। तिनीहरूले उहाँलाई सोधे, हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, सुन, जब तिमीहरू सहरभित्र पस्दछौ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ। ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ। तब घरको मालिकलाई भन, गुरुले तपाईँलाई भन्नुहुन्छ, पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार चाड खानेछु? उनले तिमीहरूलाई एउटा ठूलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन्, त्यही तयारी गर। त्यसैले तिनीहरू गए र उहाँले तिनीहरूलाई भने झैं हरेक थोक भेट्टाए। तब तिनीहरूले निस्तार चाडको भोज तयार पारे। जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मैले कष्ट भोग्न अघि तिमीहरूसँग निस्तार चाड खाने ठूलो इच्छा गरेको छु, किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पूरा नभएसम्म मैले फेरि खाने छैन। तब यसुले कचौरा लिनुभयो र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्नुभयो, यो ल्याऊ र तिमीहरूका बीचमा बाँड, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउने छैन। तब उहाँले रोटी लिनुभयो र जब उहाँले धन्यवाद दिनुभयो र उहाँले रोटी भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, यो मेरो शरीर हो जुन तिमीहरूका निम्ति दिइएको छ, मेरो सम्झनामा यो गर्ने गर। भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो जुन तिमीहरूका निम्ति बगाइन्छ। तर ध्यान देऊ, मलाई धोका दिने चाहिँ यही टेबलमा नै छ, किनभने मानिसका पुत्र त निश्चय गरे अनुसार जानुपर्छ, तर त्यो मानिसलाई धिक्कार होस् जसद्वारा उनलाई विश्वासघात गरिन्छ। र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबीच आफैमा प्रश्न गर्न लागे। तब तिनीहरूमध्ये को सबैभन्दा ठूलो भन्ने बारेमा तिनीहरूबीच झगडा उब्जियो। उहाँले तिनीहरूलाई भन्नुभयो, गैर यहुदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन् र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ, तर तिमीहरूमा यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये सबैभन्दा ठूलो चाहिँ सबैभन्दा सानो जस्तो होस् र जो सबैभन्दा महत्त्वपूर्ण छ त्यो सेवा गर्ने जस्तो होस्। किनभने टेबलमा खान बस्ने कि वा सेवा गर्ने कुन चाहिँ ठूलो हो? टेबलमा खान बस्ने होइन र, तर म त तिमीहरूका बीचमा एक सेवा गर्ने जस्तै छु। तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हो। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु। मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्नेछौ र इसरायलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ। सिमोन, हे सिमोन, होसियार हो, सैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्न पाओस्। तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु ताकि तिम्रो विश्वास नचुकोस्। तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ। पत्रुसले उहाँलाई भने, प्रभु, म तपाईँसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु। यसुले जवाब दिनुभयो, पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिन भनेर तीन पटक इन्कार नगरेसम्म यो दिन भाले बाँच्ने छैन। तब यसुले तिनीहरूलाई भन्नुभयो, जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा वा जुत्ताहरू बिना पठाउँदा के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र? र तिनीहरूले जवाब दिए, खाँचो परेन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, तर अहिले जोसँग पैसाको थैली छ उसलाई बोक्न देऊ र खानेकुरा बोक्ने झोला पनि, जससँग तरवार छैन त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस्। किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पूरा हुनेछ र उसलाई दुष्टलाई जस्तै व्यवहार गरिनेछ, किनकि मेरो बारेमा जे अगमबाणी गरिएको छ त्यो पूरा भइरहेको छ। तब तिनीहरूले भने, प्रभु, हेर्नुहोस्, यहाँ दुईवटा तरवार छन्। र उहाँले तिनीहरूलाई भन्नुभयो, यो पर्याप्त छ। भोजनपछि यसुले प्राय गर्ने जस्तै गर्नुभयो। उहाँ जैतुन डाँडातिर जानुभयो र चेलाहरूले उहाँलाई पछ्याए। जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्नुभयो, प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर। उहाँ तिनीहरूबाट टाढा ढुङ्गा फ्याँक्न सकिने ठाउँसम्म जानुभयो र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो, हे पिता, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तथापि मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा होस्। तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँ कहाँ देखा परे र उहाँलाई शक्ति दिए। पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो अनि उहाँका पसिना रगतको ठूला ठूला थोपा जस्तै भुइँमा खसिरहेका थिए। जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरू कहाँ आउनुभयो र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले तिनीहरूलाई सोध्नुभयो, किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस्। हेर, उहाँ बोलिरहनु हुँदा बाह्रजना मध्ये एउटा अर्थात् यहुदाको अगुवाईमा एउटा भीड देखा पर्यो। ऊ यसुलाई चुम्बन गर्न उहाँको नजिक आयो, तर यसुले उसलाई भन्नुभयो, यहुदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्वासघात गर्दछौ? जब यसुको वरिपरि भएकाहरूले जे भइरहेको थियो त्यो देखे, तिनीहरूले भने, प्रभु, के हामीले तरवारले प्रहार गर्नुपर्छ? तिनीहरूमध्ये एकजनाले प्रधान पुजहारीको नोकरलाई प्रहार गरे र उसको दाहिने कान काटिदिए। यसुले भन्नुभयो, यति नै हुन दियो, र उहाँले उनको कान छुनुभयो र निको पार्नुभयो। यसुले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्तान र अगुवाहरूलाई भन्नुभयो, के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ? जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तिमीहरूले ममाथि हात हालेनौ, तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो। तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए, तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए। त्यसपछि तिनीहरूले आँगनको बीचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बीचमा बसे। पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, यी मानिस पनि उनीसँगै थिए। तर पत्रुसले यसलाई इन्कार गर्दै भने, नारी, म उहाँलाई चिन्दिन। केही बेरपछि अरू कसैले देखेर भन्यो, तिमी पनि तिनीहरूमध्ये एक हौ। तर पत्रुसले भने, हे मानिस, म होइन। लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्यो, साँच्चै यी मानिस पनि उनीसँगै थिए किनभने उनी पनि एक गालिलवासी हुन्। तर पत्रुसले भने, हे मानिस, तिमीले के भनिरहेछौ म जान्दिन। र उनले बोल्दै गर्दा भाले तुरन्तै बास्यो। प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो र पत्रुसलाई उहाँले भन्नुभएको वचनलाई सम्झे। भाले बास्न अघि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ। पत्रुस बाहिर गएर धुरु धुरु रोए। तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे। उहाँका आँखामा पट्टी बाँधेर तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, भविष्यवाणी गर, तँलाई कुट्ने को हो? येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्वर निन्दाको दोष लगाए। बिहान हुने बित्तिकै मुख्य पुजारीहरू र शास्त्रीहरू दुवै मानिसहरूका धर्मगुरूहरू सँगै भेला भए। तिनीहरूले उहाँलाई परिषदमा लगे र भने, यदि तँ ख्रिष्ट होस् भने हामीलाई भन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, यदि मैले तपाईँहरूलाई भने पनि तपाईँहरूले विश्वास गर्नुहुने छैन, र मैले तपाईँहरूलाई सोधे भने तपाईँहरूले जवाब दिनुहुने छैन। तर अहिलेबाट मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछ। तिनीहरू सबैले भने, त्यसो भए के तँ परमेश्वरका पुत्र होस्? र येशूले तिनीहरूलाई भन्नुभयो, तपाईँहरू नै भन्नुहुन्छ, म उही हुँ। तिनीहरूले भने, अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैले उसको आफ्नै मुखबाट सुनिसक्यौं।
लुका अध्याय 23।
तिनीहरूका सबै दल उठे र येशूलाई पिलातसका सामु ल्याए। तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैलाई ख्रिष्ट राजा भनेको भेट्टायौं। पिलातसले उहाँलाई यसो भन्दै सोधे, के तिमी यहुदीहरूका राजा हो? येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, तपाईँले नै त्यसो भन्दै हुनुहुन्छ। पिलातसले मुख्य पुजारीहरू र भीड़लाई भने, यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिन। तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, यसले गालिलबाट सुरु गरेर सारा यहुदाभरि यस ठाउँसम्म मानिसहरूलाई भड्काउँदैछ। त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालिली हुनुहुन्थ्यो कि भने सोधे। जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्ने थाहा पाए, उनले येशूलाई हेरोद कहाँ पठाए, जो ती दिनहरूमा यरुसलेममा नै थिए। जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए। उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्चर्य कर्महरू गरिएको हेर्न चाहन्थे। हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले उनलाई कुनै पनि जवाब दिनु भएन। मुख्य पुजारीहरू र शास्त्रीहरू येशूलाई जोरदार दोष लगाउँदै खडा भए। हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोसाक पहिर्याएर येशूलाई पिलातस कहाँ फर्काइदिए। हेरोद र पिलातस त्यसै दिनदेखि एकअर्काका साथी भए, त्यसअघि उनीहरू शत्रु थिए। तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भीड़लाई बोलाए र तिनीहरूलाई भने, तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाई गर्ने व्यक्तिको रूपमा म कहाँ ल्यायौ? रहेर तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गरे, तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइन। हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामी कहाँ फिर्ता पठाए। रहेर यिनले मृत्युदण्ड पाउने योग्य कुनै काम गरेका छैनन्, यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु। अब चाडको समयमा पिलातसले यहुदीका निम्ति एकजना कैदीलाई छोडिदिनु पर्थ्यो, तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, यस मानिसलाई हाम्रा बीचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्। बारब्बा सहरमा विद्रोह र हत्याको कारणले गर्दा झ्यालखानामा राखिएको एक मानिस थिए। येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे, तर तिनीहरूले चिच्याउँदै यसो भने, त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ। पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, किन यो मानिसले के दुष्ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइन, यसकारण यसलाई सजाय दिएर छोडिदिन्छु। तर तिनीहरू उच्च स्वरमा येशूलाई क्रुसमा टाँग्ने माग गर्दै लागि परे र पिलातसलाई उनीहरूका आवाजले विश्वस्त तुल्यायो। त्यसकारण पिलातसले उनीहरूका माग पूरा गरिदिने निर्णय गरे। त्यसैले तिनीहरूले माग गरे अनुसार पिलातसले बारब्बालाई छोडिदिए, जसद्वारा सहरमा हत्या र आतंक भएको थियो। तर येशूलाई तिनीहरूको इच्छा अनुसार सुम्पिदिए। तिनीहरूले उहाँलाई टाढा लैजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउँदै उहाँको क्रुस बोक्न लगाए। मानिसहरूको एउटा ठूलो भीड, उहाँका लागि विलाप गर्ने र दुखित हुने स्त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए। तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, यरुसलेमका छोरीहरू हो, मेरो लागि नरो, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रो, किनभने हेर, दिनहरू आउँदैछन् र तिनीहरूले भन्नेछन्, हे बाझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन्। त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्न थाल्नेछन्, हामी माथि खस, र डाँडाहरूलाई भन्नेछन्, हामीलाई छोपा। यदि रुखहरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने सुक्खा हुँदा के गर्लान्? उहाँसँगै अरू दुईजना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे। येशूले भन्नुभयो, हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दैछन् सो जान्दैनन्। र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्टा हाले। मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला गरिरहेका थिए, यो परमेश्वरको चुनिएको ख्रिष्ट हो भने यसले अरूलाई त बचायो, अब आफैलाई बचाओस्। अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे, यदि तिमी यहुदीहरूका राजा हो भने आफैलाई बचाओ। यो यहुदीहरूका राजा हो भने त्यहाँ उहाँको माथि एउटा चिन्ह पनि थियो। क्रुसमा टाँगिएको एकजना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, के तिमी ख्रिष्ट होइनौ? हामीलाई र आफैलाई बचाओ। तर अर्कोले त्यसलाई हप्काउँदै जवाब दियो, के तँ परमेश्वरको डर मान्दैनस्? तँ आफै यस्तो अवस्थामा छस्। हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ। हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ, तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन्। र उसले थप्यो, येशु, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। येशुले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ। यो छैटौं घडीको बेला थियो र नवौं घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो। सूर्यले प्रकाश दिन छोड्यो, त्यसपछि मन्दिरको पर्दा बीचबाट च्यातियो। येशूले उच्च स्वरमा कराएर भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु। यसो भनेर उहाँले प्राण त्याग्नुभयो। जब कप्तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्वरको महिमा गरे। निश्चय नै यिनी एक धार्मिक मानिस थिए। यस ठाउँमा आएका सबै भीडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के। तर उहाँका चिना जानेका मानिसहरू र गालिलबाट उहाँलाई पछ्याउने स्त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए। हेर, त्यहाँ एकजना योसेफ नाउँ गरेका मानिस थिए। तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए। उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्। उनी यहुदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। यी मानिसले पिलातस कहाँ गएर येशूको शरीर मागे। उनले तल लगे र सफा मलमलको कपडामा बेरेर चट्टानमा कपेर बनाएको चिहानमा राखे, जहाँ कहिले कसैलाई राखिएको थिएन। यो तयारीको दिन थियो र विश्राम दिन सुरु हुनै लागेको थियो। गालिलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो त्यसलाई हेरे। तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे। त्यसपछि आज्ञा अनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे।
लुका अध्याय 24।
हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए। तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्। जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलो वस्त्र लगाएका दुईजना मानिस तिनीहरूको छेउमा उभिए। ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए। तिनीहरूले स्त्रीहरूलाई भने, किन तिमीहरूले जीवितलाई मृतकहरूका बीचमा खोज्छौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ। उहाँ गालिलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो सो सम्झ। मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ। तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे र चिहानबाट फर्के र ती सबै कुराहरू 11 जना र अरू सबैलाई बताइदिए। अब मरियम मग्दलिनी, योअन्ना, याकुबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए। तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुरा जस्तो लाग्यो र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन्। यथापि पत्रुस उठे र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सुती कपडाको पट्टीलाई देखे। तब पत्रुस आश्चर्यचकित हुँदै के भएको होला भन्दै आफ्नो घरतर्फ लागे। हेर, तिनीहरू दुईजना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइरहेका थिए, जुन यरुसलेमबाट 60 किलोमिटर टाढा थियो। जे भएको थियो ती सबै कुराको विषयमा तिनीहरूले एकअर्कामा छलफल गरे। तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफै तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो। तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू दुवैजना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरहेका थियो? उदास भएर तिनीहरू त्यहाँ उभिए। तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एकजनाले उहाँलाई जवाफ दिए, यी दिनहरूमा यरुसलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईँ मात्रै एक हुनुहुन्छ? येशूले तिनीहरूलाई भन्नुभयो, के कुराहरू? तिनीहरूले उहाँलाई जवाफ दिए, येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे। तर उहाँले नै इसरायललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ। र यी सबै कुरा बाहेक यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो। तरै पनि बिहान सबैरै उहाँको चिहानमा गएर हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित पारेका छन्। जब तिनीहरूले उहाँको शरीरलाई भेट्ट आएनन् तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने। हामीसँग भएका केही मानिसहरू चिहानमा गए र थाहा पाए कि स्त्रीहरूले भने जस्तै भएको थियो, तर तिनीहरूले उहाँलाई देखेनन्। यसुले तिनीहरूलाई भन्नुभयो, हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र? तब मोसादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो। तिनीहरू जुन गाउँतिर गइरहेका थिए तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जाने जस्तै गरी व्यवहार गर्नुभयो। तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, हामी सँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो। त्यसैले येशू तिनीहरूसँगै बस्न जानुभयो। जब उहाँ तिनीहरूसँग खान बस्नुभयो तब उहाँले रोटी लिनुभयो, आशिष माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो। तब तिनीहरूको आँखा खुले र तिनीहरूले उहाँलाई चिने र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो। तिनीहरूले एकअर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुहुँदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र? त्यसै घडी तिनीहरू उठे र यरुसलेममा फर्के। तिनीहरूले 11 एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए। तिनीहरूले भने, प्रभु जीवित हुनुभएको रहेछ र सिमोन कहाँ देखा पर्नु भएको रहेछ। त्यसकारण बाटोमा जे भएको थियो ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो सो पनि बताए। जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए येशू आफै तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू भयभीत भए र डरले भरिए र हामीले एउटा आत्मा देख्यौं भनी विचार गरे। येशूले तिनीहरूलाई भन्नुभयो, किन तिमीहरू दुखित हुन्छौ, किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ? मेरा हात र खुट्टा हेर, त्यो म आफै हुँ, मलाई छोएर हेर, किनकि आत्माको मासु र हड्डी हुँदैन जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ। जब उहाँले यो भनिसक्नुभयो उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो। तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसँग केही खानेकुरा छ? तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए। येशूले त्यसलाई लिनुभयो र तिनीहरूकै सामु खानुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, जब म तिमीहरूसँग थिएँ मैले तिमीहरूलाई भनेको थिएँ कि मोसाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजन सङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनै पर्छ। तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकुन् भनेर उहाँले तिनीहरूको विवेक खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ र उहाँको नाउँमा यरुसलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चाताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ। तिमीहरू यी कुराहरूका साक्षी छौ, हेर म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस। त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाई गर्नुभयो। उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष दिनुभयो। त्यसपछि जब उहाँले तिनीहरूलाई आशिष दिँदै हुनुहुन्थ्यो उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो। त्यसैले तिनीहरूले उहाँको आराधना गरे र बडो आनन्द साथ यरुसलेम फर्के। तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे।